एक मोमिना बीमार हैं और एक मोमिना कराची में बीमार हैं। पिशावर के बम धमाके में काफी मोमिनीन जख्मी और हॉस्पिटलाइज हैं और इराक में तो रोजाना जख्मियों की तादाद बढ़ती जा रही है। गरचे शब आशूर हम कोई दूसरी दुआ नहीं करते लेकिन ये बीमार मोमिनीन मोमिनात इनकी सेहत और सलामती को उसी बीमार इमाम के तुफैल जो पूरे आशूर के दिन गशी के आलम में रहा खुदा से तलब करते हैं कि परवरदिगारा बीमारी सैयद साजिदीन का वास्ता इन तमाम बीमारों को शिफाए कामिला अता फरमा। أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين قاسم الجبارين مبير الظالمين مدرك الحاربين رب الشهداء والصديقين الذي بعد فلا يرى وقربا فشهد النجوى فتبارك وتعالى والصلاة والسلام والتحية والإكرام على سيد الأنبياء والمرسلين خاتم النبيين الرحمة للعالمين شفيع المذنبين والمخاطب بطه وياسين أبي القاسم محمد وآله وعطرته وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين المكرمين سيما على الإمام المنتظر والحجة الثاني عشر اللهم عجل له الفرج ولعنة الله على أعدائهم وظالميهم وقاتليهم أجمعين أما بعد فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد وقوله الحق بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا إن تنصروا الله ينصركم ويثبت أقدامكم صلوات शब आशूर आ गई और ये रात उन दो दिनों के बीच में है कि जिसमें से एक दिन अभी गुजरा तासुआ और एक दिन कल आ रहा है आशूरा। तासुआ यौमा खुसरा फीहिल हुसैन, जिस दिन हुसैन चारों तरफ से घेरे में आ गए। अब कहीं से जाहिरी एतबार से दुनियावी एतबार से हुसैन की मदद नहीं हो सकती और आशूरा जिस दिन फुरात के किनारे फातिमा का आबाद घर इस अंदाज से बर्बाद हो गया कि अब कयाम कयामत तक दोबारा यह आबाद न हो सके। लेकिन यह आशूरे का जिहाद, एक तो कुरान करीम की इस आयत को जहन में रखिएगा, कुरान के उस हुक्म की तामील में है कि ऐ ईमान लाने वालों तुम्हें अल्लाह की मदद करना। और जैसा कि शुरू की मजलिसों में बयान हो चुका कि अल्लाह की मदद से मतलब है दीन की मदद, और जब तक ये इस्लाम और दीन हमसे मदद मांगता रहेगा उस वक्त तक आशूरे का पैगाम और आशूरे का जिहाद जारी रहे। यह आशूरा यकीनन गम तो है, रोना तो है, आजादारी तो है, लेकिन यह आंसू यह गम यह आजादारी इसलिए नहीं है कि सफ़े अज़ा पर बैठकर दामन को झाड़ के खड़े हो जाएं और जब अज़ा खाने से बाहर निकले तो समझें कि हमने हक अदा कर दिया। यह रोना भी सबसे पहला हक है। यह सफ़े अज़ा बिछाना आज की रात तो माशाल्लाह शब्बेदारी है, पूरी रात इस सजा खाने के अंदर आप हजरात और खास तौर पे हमारे यूथ मातम करेंगे, लेकिन इसके बाद हमारा ये मातम इसका दूसरा आश्रय का दूसरा मैसेज यह है कि यह मातम हमें चेंज लाना चाहिए, हमारी अपनी पर्सनल लाइफ में भी, हमारी कम्युनिटी के अंदर भी, और दुनिया में जहां जहां जालिम मौजूद है। आशूरा एक ताकत मोमिन को अता करता है, आशूरा जहां रोलाता है वहां पे एक स्पिरिचुअल एनर्जी भी मोमिन को देता। यही वजह कि दुनिया का हर जालिम आशूरे से घबराता। ये जो आप मुसलसल हर साल मुख्तलिफ किस्म के फतवे सुनते रहते हैं आशूर के हवाले से, ये बिदअत है, वो हराम है, ये गलत है, ये रसूल ने नहीं कहा, ये कुरान में नहीं आया, ये वो डर है, ये वो खौफ है, ये वो फेयर है जो दुश्मनान इस्लाम के दिलों में है आशूरे की वजह से। चाहे वो दुश्मन इस्लाम खुला दुश्मन हो और चाहे वो दुश्मन इस्लाम कलमा पढ़कर अपने आप को मुसलमान कहने वाला सऊदी हुक्मरान हो, मसलन शाह ईरान बहुत ताकतवर था, अपने आप को कम से कम बहुत ताकतवर समझता था, और जो उस वक्त दुनिया की सबसे बड़ी ताकत थी, जो आज भी अपने आप को दुनिया की सबसे बड़ी ताकत समझ रही, क्योंकि उसकी फुल बैकिंग शाह ईरान को थी, तो उसका दिमाग तो गोए आसमान पर था, वो इस जमाने का फिरौन और नमरूद और शद्दाद था, और कहीं से कोई ऐसा चांस नजर नहीं आ रहा था कि कोई इसको नुकसान पहुंचा सकता, और फिर कोई मौलवी उसे नुकसान पहुंचाए। वो तो हमारी सोसाइटी में वीकेस्ट आदमी होता है, जरा जमात का एक मेंबर उससे नाराज हो जाए, उसे दूसरे दिन ही टर्मिनेट करके या सस्पेंड करके या कॉन्ट्रैक्ट कैंसिल करके निकाल दिया जाता। वो एक नमाज अपनी मर्जी से नहीं पढ़ा सकता, और वो शाह ईरान जैसी शख्सियत। पाकिस्तान के एक बहुत ही मशहूर ब्यूरोक्रेट मुख्तार मसूद, उमूमन पाकिस्तान की ब्यूरोक्रेसी में लिखने पढ़ने की ज्यादा आदत नहीं है, लेकिन ये बहरहाल बहुत ही लर्नड किस्म के ब्यूरोक्रेट, अलीगढ़ यूनिवर्सिटी के पढ़े हुए, 1977 से 1980 तक इनकी पोस्टिंग तेहरान में थी, उस जमाने में आरसीडी के नाम से एक रीजनल कोऑपरेशन बनाई गई थी जिसमें ईरान पाकिस्तान टर्की थे, उसके सेक्रेटरी जनरल थे, और ये कहते हैं कि मेरी जो पोस्ट थी उसकी वजह से, बाकायदा इन्होंने बुक लिखी, उस पोस्ट की वजह से मुझे वीक में एक बार शाह ईरान से मुलाकात करना पड़ती थी, और ये ईरान में इस्लामी मूवमेंट शुरू हो चुका था हजरत इमाम खुमैनी की लीडरशिप में, अभी इमाम खुमैनी आए नहीं थे ईरान, इराक में थे, और वो प्रोसेस चल रहा है कि इराक से उनको निकाला जाएगा और वो फ्रांस जाएंगे और पेरिस के करीब से इस इनकलाब को गाइड करेंगे। लेकिन ये फरमाते हैं कि मैं हर वीक उससे मिलता रहता हूं और उस पर कोई असर ही नहीं हो रहा है कि बाहर उसके खिलाफ कितना प्रोटेस्ट हो रहा है और किस तरह से ईरानी कौम में चेंज आ रही है। इतना ही स्ट्रांग, इतना ही हंसता मुस्कुराता हो, यहां तक एक मरतबा ऐसा हुआ कि वीक में दो मरतबा मेरी मुलाकात उससे जरूरी हो गई। 9th of Muharram को मैं उससे मिला, वही उसका अंदाज, वही उसकी शान, वही उसका तरीका जो फिरौन और नमरूद का था, और फिर एक दिन के गैप के बाद 11th Muharram को भी मुझे उससे मुलाकात करना पड़ गई। लेकिन अब जो 11th Muharram को मैं मिला, सिर्फ दो दिन के बाद, मुझे लगा ही नहीं कि ये वो शाह ईरान, ये उसका एक किस्म का एक शेडो सा नजर आ रहा, ऐसा लग रहा है कि 24 घंटे में कोई बहुत ही बूढ़ा और बहुत ही कमजोर आदमी, टूटा हुआ आदमी, एक ब्रोकन पर्सनालिटी मेरे सामने, विद इन 24 आवर्स, इतने अपने आप को इतना स्ट्रांग और ताकतवर समझने वाला टूट फूट के मेरे सामने आ गए। अब मुझसे तो कुछ नहीं कहा, लेकिन देखने से अंदाजा हो जाता, उसकी बॉडी लैंग्वेज, उसके बोलने का स्टाइल, उसके चेहरे और उसके फेस एक्सप्रेशन, मैं हैरान हो गया। उससे तो पूछना मुमकिन नहीं था, प्रोटोकॉल के खिलाफ था, लेकिन मैंने पूछा, ईरानी जो मेरे ऑफिस में काम करते हैं आरसीडी में, उन्होंने कहा कि ये सिर्फ एक घंटे का हेलीकॉप्टर का इसका ट्रिप था कि जिसने इसको तोड़ दिया। ختم کر دیا، مر گیا ہے یہ. جیسے مولا نے نہج البلاغہ میں ایک مومن کے لیے کہا کہ انہ المیت بین الاحیاء، وہ مومن ایسا ہے جیسے زندوں میں ڈیڈ باڈی جو چل رہی ہے پھر رہی ہے، اگر کوئی موونگ ڈیڈ باڈی آ جائے، چلتا پھرتا نظر آ رہا ہے لیکن اب لگتا ہی نہیں ہے کہ زندہ، کہ صرف ایک گھنٹے کا ایک سین. اور وہ یہ کہ کل عاشورہ تھا اور ہیلی کاپٹر میں بیٹھ کے اس نے تہران کے جو ماتمی جلوس اور پروسیشن ہے وہ دیکھے. اب اس سال کا جو عاشورہ تھا وہ کربلا کی یاد کرتے ہوئے، اس وقت کا جو یزید تھا شاہ ایران اس کے خلاف پروٹیسٹ بھی ہو رہا، یہ عاشورے کے جلوس میں جو اس نے ایرانی قوم کی اسپرٹ دیکھی. ایک گھنٹے کا ہیلی کاپٹر کا ٹرپ یہ ختم ہو گیا، اندر سے ٹوٹ گیا، مر گیا. اب اسے یقین ہو گیا کہ اسے کوئی نہیں بچا سکتا، یہ لوگ اللہ کو تو مانتے ہی نہیں ہے نا، ان کا اللہ تو یہیں کہیں ویسٹ میں بیٹھا نظر آتا ہے، اب اسے کوئی نہیں بچا سکتا. عراق اتنی عظیم کامیابی صاحبان ایمان کو جو ملی یہ عاشورے کی وجہ سے. لبنان دیکھیں، یہ سارے کے سارے ہمارے آپ جیسے مومن، کوئی چوزن پیپل نہیں ہے، کوئی الگ سے اللہ نے ان کو کریٹ نہیں کیا ہے، جو ہم ہیں وہ وہ ہیں. عقیدے کے اعتبار سے بھی ہمارا اور ان کا عقیدہ سیم، لیکن ان میں اتنی طاقت ہے کہ دنیا کی بڑی بڑی حکومتوں کو ہلا کے رکھا. نام لینے کی ضرورت نہیں ہے، جب 2 سال پہلے امریکہ کی نیو اورلینز اسٹیٹ کے اندر ایک بہت زبردست قسم کا طوفان آیا تھا، کیا نام تھا اس کا، کیٹرینا کترینا جو کچھ بھی تھا بہرحال، تو ٹورنٹو کے گلوب اسٹار میں باقاعدہ ایک آرٹیکل چھپا تھا جس کی ہیڈنگ یہ تھی کہ یہ جو کیا کیٹرینا تھا، کیا تھا بتائیے نا، کیٹرینا، کہا کہ یہ کیٹرینا یہ نہیں ہے، اصل کیٹرینا نجف میں آگئے سیستانی بیٹھے ہوئے، راتوں کی نیند اڑا دی ہے حکومت کی. وہ ایک بوڑھا آدمی نجف کے اندر اس انداز سے بیٹھا ہوا کہ وہ آرام سے سو رہا ہے اور ساری دنیا کی بڑی بڑی طاقتیں ان کی نیند اڑی ہوئی، اس لیے کہ شیعہ کے پاس عاشورہ ایک اتنی بڑی طاقت ہے. ہم عاشورے کو صحیح معنوں میں استعمال نہیں کرتے، اب تو خیر رشیا کا خاتمہ ہو گیا، لیکن ایک زمانہ ایسا تھا 1970 سے لے کے 89-90 تک جب ساری دنیا کے اندر رشیا نے خصوصاً ریلیجن اور اللہ کے حوالے سے ایک طوفان مچا رکھا تھا کہ اللہ نہیں ہے، ریلیجن نہیں ہے، یہ کفیم ہے، کارل مارکس کا قول، اسٹالن کا وہ کہنا کہ دنیا میں کہیں اللہ ہوگا، لیکن رشیا کی باؤنڈری سے ہم نے اللہ کو نکال باہر کیا. اور بہت ہی کمیٹڈ تھے وہ اپنے کاز کے لیے، غلط نظریہ تھا لیکن اس کے لیے مرتے بھی تھے، جان بھی دیتے تھے، پیسہ بھی دیتے تھے، ٹائم بھی لگاتے تھے. اور ہر سال جب رشیا میں ورلڈ کمیونسٹ کانگریس کا سالانہ یا اینول میٹنگ ہوتی تھی تو رپورٹ لی جاتی تھی ہر ملک کی، کہ ہر ملک کے اندر جو کمیونسٹ ہیں انہوں نے اپنے کام کو کتنا آگے بڑھایا. یہ میں کوئی بہت پرانی بات نہیں کر رہا ہوں، جو ہمارے مجلس میں جو ایج گروپ آتا ہے یہ انہیں کے زمانے کی بات. تو ایک عجیب بات یہ محسوس کی گئی کہ سب سے زیادہ پوری دنیا میں جتنے کمیونسٹ ہیں سب سے زیادہ کوشش ایران کی کمیونسٹ پارٹی کر رہی ہے، اور وہ چونکہ باؤنڈری بھی ملی ہے رشیا سے، اور سب سے کم پروگرس بھی ایران میں ہو رہی ہے. یہ لوگ ٹائم بھی زیادہ دے رہے ہیں جو ایرانی کمیونسٹ پارٹی ہے، یہ لوگ پیسہ بھی زیادہ دے رہے ہیں، یہ لوگ سیکریفائز بھی زیادہ کر رہے ہیں. تو شاہ ایران کی پولیس تھی ساوات، کمیونزم کے بھی اتنے ایک خلاف تھی جتنی حضرت امام خمینی کے نظریے، کیا مظالم کرتے تھے، اور یہ لوگ جان دیتے تھے لیکن پروگرس کچھ نہیں ہے اتنی قربانی کے بعد. تو ایک دفعہ اس ورلڈ کمیونسٹ کانگریس میں ایک سوال کیا گیا کہ بھائی آخر تمہاری پلاننگ میں کہاں پہ کوئی مسٹیک یا فالٹ ہے کہ ان پٹ اتنا زیادہ ہو رہا ہے آؤٹ پٹ کچھ بھی نہیں. تو ایک ہی جواب ان کا تھا کہ ہم پورا سال ایران کے یوتھ پہ کام کرتے ہیں، ہر نیا نظریہ یوتھ کو پہلے وہ اپنے امپریس کرتا ہے اور پہلے ان کو پکڑتا ہے، پورا سال ہم کام کرتے ہیں और हमें ये लगता है कि बिल्कुल हमारे जैसे हो गए, लेकिन फिर एक आशूरे का दिन क्या आता, जो कलर हमने इन पे चढ़ाया वो इस तरह से उतर जाता कि ये पहले से भी ज्यादा रिलीजियस और मुसलमान बन जाते हैं। ये आशूरे की वो ताकत है जो 20th सेंचुरी में हमने जगह जगह देखी, और 21st सेंचुरी तो है ही आशूरे की सेंचुरी। देखिए, ये इराक का इनकलाब, ये लबनान का इनकलाब, ये सब 21st सेंचुरी को भी हार्डली 7 साल हुए, कंप्लीट हुए। लेकिन क्या वजह कि दुनिया में हर जगह के मोमिनीन आशूरा मना भी रहे हैं और हमसे ज्यादा मनाते हैं। मीडिया में जाके देखिए, कहीं कहीं आपको नजर आ जाएगा कि इस वक्त लेबनान में क्या आजादारी है, और ईरान में क्या आजादारी है, और इराक में क्या आजादारी है। और उसके बाद इतनी बड़ी चेंज भी उनमें आती कि अब दुनिया की बड़ी से बड़ी ताकत का खौफ उनके दिल में नहीं है, और हम लोग उसी आशूरे को मनाने वाले, उसी हुसैन का मातम करने वाले, और पूरा आशूरा गुजार के भी हम में इतनी सी चेंज नहीं आती है कि एक शख्स अपने चेहरे पे इस आशूरे की वजह से दाढ़ी रख ले, एक औरत इसकी वजह से हिजाब कर ले। ओवरऑल चेंज तो क्या की जाए कि कम्युनिटी में इतनी ताकत पैदा हो कि वह हर साल ये देखे कि आशूरे के बाद अब इसकी वजह से हमने फर्दर कितनी प्रोग्रेस की रिलीजन के एतबार से। हमें तो रिवर्स गियर रखता नजर आ रहा, एक जनरेशन पहले ज्यादा रिलीजियस थे, अब कम रिलीजियस हैं, और आइंदा जनरेशन, खैर वैसे तो बड़ी अच्छी साइन नजर आ रही, लेकिन कम्युनिटी के एतबार से कोई प्रोग्रेस कम से कम इंडिया, पाकिस्तान और ईस्ट अफ्रीका के मोमिनीन में नजर नहीं आती। जो 9th ऑफ मुहर्रम को इनकी हालत है, वही 11th ऑफ मुहर्रम को भी होती है। हर आशूरा पूरा दिन आशूरे का, ये आज रात से लेके कल शाम में गरिमा था, ये 24 या 36 आवर्स स्पिरिचुअली हमको इतनी ताकत इनको देना चाहिए कि अपने घर से लेके, बल्कि उससे पहले अपनी इंडिविजुअल जात से लेकर दुनिया की बड़ी से बड़ी ताकत से हम टकराने और लड़ने को तैयार हो जाए अल्लाह की खातिर। देखिए, फाइटिंग या मुक्का मारना ये इस्लाम नहीं है, चेंज करने का एक तरीका इस्लाम ने बताया, लेकिन रिलीजन के लिए, दीन के लिए कोई काम करें, पहली चेंज हमारे घर में आए और फिर हम अपनी कम्युनिटी को चेंज करें। क्यों ऐसा नहीं हो रहा? हर साल आशूरा आता इतना मातम, और अल्हम्दुलिल्लाह लेस्टर में मुझे कुछ ऐसी अच्छी चीजें नजर आई जो लेस्टर जैसे ही दूसरी जमातें, गर्चे फिलहाल बहुत दूर दूर तक फ्यूचर में मुझे वापस यहां आने का कोई चांस नजर नहीं आ रहा, मेरी अपनी भी बहुत ज्यादा कमिटमेंट है, लेकिन यूथ्स मजलिस में बैठते हैं, ये इज्जत और एहतराम भी करते हैं, पर आम तौर पे ये होता है कि यूथ सिर्फ इंग्लिश स्पीकर की इज्जत करते हैं, उर्दू स्पीकर को कोई अहमियत ही नहीं देते, क्योंकि उन्होंने अपने बड़ों को यही देखा कि उर्दू बोलने वाला आलिम तो उनकी निगाह में आलिम ही नहीं होता, और उनका नौकर होता है, जिस तरह चाहे वो ट्रीट कर सकते हैं। लेकिन लेस्टर में मैंने बहुत फर्क अपने यूथ के एतबार से भी पाया, और बड़े तो खैर हैं ऐसे कि शायद दुनिया की ये वाहिद जमात है जो हर मेरी मजलिस में 5 मिनट रोजाना बढ़ते जा रहे हैं, वो कहते हैं मौलाना हलमिन मजीद, कुछ और बढ़ाइए, कुछ और बढ़ाइए। मैंने फॉर एग्जाम्पल कहा, वरना कुरान की आयत जहन्नम के बारे में है, इसको मैंने कहा। यहां तक कि मैं वाकई कभी परेशान हो जाता हूं कि 90 मिनट की मजलिस में लोग कह रहे हैं आज आपने बहुत शॉर्ट मजलिस पढ़ी, कुछ और बढ़ाई। नहीं, अल्हम्दुलिल्लाह, लेकिन अब एक फर्दर एक स्टेप हमको आगे बढ़ना, आशूरा हमारी जिंदगियों को चेंज करके रखे, और आशूरा हमारी जिंदगी को उसी वक्त चेंज करेगा जब हम आशूरे के स्टाइल में इस्लाम को सर्विस देने को तैयार होंगे। और आशूरे का अंदाज क्या, आशूरा किस चीज का नाम? अभी आपने बरादर जाफर लाटिक से इतने मसाइब सुने और इंग्लिश में, और इतने इंप्रेसिव कि आज अगर गम का बयान मैं कम भी पढ़ूं तो कोई बात नहीं। अब इसके बाद मसाइब हो गए, अब इसके बाद कोई जरूरत भी महसूस नहीं हो रही, फिर रात भर तो यहां शब्बेदारी होती ही रहेगी। तो मैं जरा आज स्पीच ज्यादा होगी और मसाइब कम होंगे, एक बात कह दूं कि आशूरे का अंदाज क्या, इन्हीं मसाइब के अंदर पूरा तरीका आ गया। इमाम हुसैन की प्लानिंग क्या थी, किस तरीके से इमाम ने चेंज किया पूरे आलम इस्लाम को लेकर, मैं इसको जरा सा पैगंबर के जमाने से लेके चल रहा हूं। قرآن کریم خالی ہم سے نہیں کہہ رہا ہے کہ یا ایھا الذین آمنوا ان تنصروا اللہ ینصرکم، تمہاری ڈیوٹی ہے کہ اسلام کو سروس دو، اسلام کی ہیلپ کرو. روزانہ رات کو اپنے گھر میں جا کے یہ سوچو کہ آج تم نے اسلام کی کیا ہیلپ کی. حدیث بہت فیمس ہے، میں کئی دفعہ پڑھ چکا ہوں، اس عشرے میں نہیں پڑھی لیکن اتنی فیمس ہے کہ میں پہلا لفظ پڑھوں گا آپ کو حدیث یاد آ جائے. کیا یہ پیغمبر کی حدیث نہیں ہے؟ من اصبح ولا یهتم بامور المسلمین فلیس بمسلم. اس عشرے کے شروع کی مجلسوں قرآن کی ایک آیت دو دن تلاوت ہوئی جس میں قرآن یہ بتا رہا ہے کہ کون آدمی مومن نہیں، اور یہ آخری مجلس میں ایک بات آ رہی. آخری میں نے اس لیے کہی کہ نارملی نائنتھ محرم کی مجلس کے بعد کل ٹینتھ محرم کو غم کا بیان ہوتا، زیارت کی مجلس میں اس کا ون تھرڈ مجمع بھی نہیں ہوگا. تو آج جو کراؤڈ ہے اس کے لیے آخری مجلس، جس میں یہ حدیث آئی ہے جس میں رسول بتا رہے کہ کون آدمی نان مسلم. قرآن کی آیت نے بتایا کہ ایک ایسا گروپ ہے جو اپنے آپ کو مومن کہتا ہے وہ مومن نہیں. فلا وربک لا یؤمنون آیت آ چکی. آج پیغمبر کی حدیث، بہت فیمس حدیث، من اصبح ولا یهتم بامور المسلمین فلیس بمسلم. رسول کہہ رہا ہے میں اس کو مسلمان نہیں مانتا ہوں. دیکھیں ایک تو ہمارا اور آپ کا مسئلہ، ہم ذرا کسی سے ناراض ہوئے ہم نے کہہ دیا وہ آدمی بےمان، ہم نے کہہ دیا وہ آدمی کافر، ہم نے کہہ دیا وہ آدمی منافق ہے. ہمارا کسی کو کافر کہہ دینا، منافق کہہ دینا، بےمان کہہ دینا، اس سے اس کو کوئی نقصان نہیں پہنچے گا بلکہ شاید اس کو فائدہ ہی پہنچے، کیونکہ نارملی ہم جسے منافق اور کافر کہتے ہیں بڑا پکا مومن ہوتا. لیکن اگر اللہ کا رسول کسی کو کہہ دے کہ میں اس کو مسلمان نہیں مان رہا ہوں تو گیا وہ. جس کو رسول کہہ دے کہ وہ مسلمان نہیں ہے پھر اسلام کہاں رہا؟ اور رسول نے کہا من اصبح ولا یهتم بامور المسلمین. جو آدمی، یہ ڈیلی کی بات ہے، ڈیلی ڈیلی، سال میں ایک دن نہیں، جو آدمی صبح کو اٹھے، ہر آدمی کے دماغ میں ایک کمپیوٹر لگا جس میں ایک فیڈنگ ہوتی ہے، چاہے وہ روزانہ صبح نیت کرے کہ نہ کرے اسے پتا ہے کہ آج مجھے کیا کام کرنا، آج مجھے مثلا باتھ روم میں جانا ہے، کیا ڈریس پہننا ہے، آفس جانا ہے، یونیورسٹی جانا ہے، مسجد میں جانا ہے، ہاسپٹل جانا ہے، کسی بیمار کے پاس جانا ہے، ہر ایک کو پتا ہے کیا کرنا. ایک سمری اس کے دماغ میں آج کے اسکیڈول کی ہوتی. پیغمبر فرما رہے کہ من اصبح ولا یهتم بامور المسلمین، جو آدمی صبح کو اٹھے اور اس کے پاس جو دن بھر کے کاموں کا ایک اسکیڈول یا ایک لسٹنگ ہے، اس میں مسلمانوں کے میٹر شامل نہ ہوں. فلیس بمسلم، یہ آدمی مسلمان نہیں. اپنے بزنس کے لیے جا رہے، اپنے جاب پہ جا رہے، اپنے اسکول کالج یونیورسٹی میں جا رہے، کوئی تمہارا جاننے والا کمیونٹی والا بیمار ہے تو اس کو دیکھنے ہاسپٹل جا رہے، کوئی مر گیا ہے تو اس کی نماز پڑھنے جا رہے، لیکن مسلمانوں کے میٹر اگر وہ تمہارے اسکیڈول میں ڈیلی، یہ نہیں کہا کہ ایک عاشورے کے دن، ایک رمضان میں، ایک حج میں، روز آنا، کہ وہ مسلمان نہیں. اور مسلمانوں کے میٹر کے لیے ہم کوشش تو بعد میں کریں گے، پہلے تو ہمیں ان ٹچ رہنا چاہیے کہ وہاں ہو کیا رہا. یہ پیغمبر، دیکھیں یہ حدیث خود ایک مجلس ہے لیکن چونکہ آج میرا ٹاپک بہت لمبا، اب پیغمبر یہ بتا رہے کہ مسلمان کی پہلی کوالٹی وہ ہے کہ وہ ہر کام صرف اپنے لیے نہیں کرتا، امور مسلمین کا بھی اس کو خیال. اور ہماری حالت کیا؟ لیسٹر میں تو میں نے کبھی ماہ مبارک رمضان نہیں کیا، لیکن بہت ساری دنیا میں کیا. ماہ مبارک رمضان میں ہمیں ایک دعا بتائی جاتی، اس میں 16 یا 17 حاجتیں. ہر حاجت کے وقت، رمضان میں تو لوگوں کو دعا اور مانگنا ہے نا، ہر حاجت کے وقت الہی آمین الہی آمین مسجد جو ہے نا وہ گونج اٹھتی ہے. اور بالکل درمیان میں ایک حاجت آتی، لوگ سمجھتے ہیں کہ یہ ریسٹ لینے کے لیے یہ دعا میں انکلوڈ کی گئی، خاموش. بہت مری بھی کسی ایک آدھ کی آواز نکل آتی، اللہم ادخل علی اہل القبور سرور الہی آمین، اللہم اقض دین کل مدین الہی آمین، اللہم اشف کل مریض مسجد ہل رہی ہے الہی آمین سے، اللہم فک کل اسیر مسجد ہل رہی ہے، اللہم اصلح کل فاسد من امور المسلمین. اتنی خاموشی اور سائلنس ہو جاتا ہے مسجد میں، کہیں کہیں سے ایک آواز آتی ہے الہی آمین، جیسے دو چار مہینے کا کوئی فاقہ زدہ ایتھوپیا سے آیا ہے قید کے اندر، بولا بھی نہیں جا رہا اس بیچارے سے. جہاں اپنے پرابلم آ گئے، قرضے کی بات آ گئی، روکڑے کی بات آ گئی، وہاں مسجد کو ہلا دیا الہی آمین سے. اس کو میں نہیں کہہ رہا ہوں کہ غلط ہے، مگر اس سے زیادہ ہونا چاہیے کہ اے خدا اس وقت دنیا میں جہاں جہاں مسلمانوں کو پرابلم ہے، اصلے ان تمام پرابلم کو دور کر. اور پھر ہماری جو چھٹی مجلس تھی کہ کوئی دعا بھی خالی زبانی کہنے سے قبول نہیں ہوتی ہے، پھر اس کے ساتھ آپ کا ایفرٹ دیکھنا پڑتا. اب یہ دعا اسی لیے بتائی گئی ہے کہ تم نے خدا سے کہا کہ تمام مسلمانوں کے معاملات ٹھیک کر دے، تو خدا فوراً کہے گا تم نے کیا ایفرٹ کیا دوسرے مسلمانوں کے لیے. تمہاری تو حالت یہ ہے کہ اگر اینیمیز آف اسلام مسلمانوں کو قتل کر رہے، پشاور کا بم دھماکہ، عراق میں تو روزانہ کی آج پرابلم، پاکستان کا فرنٹیئر کا پروونس پارا چنار، حتیٰ یہ کہ کراچی اور لاہور اور راولپنڈی اور اسلام آباد روزانہ مومنین کی گردنیں کٹ رہی ہیں، افغانستان میں جو پرابلم آ رہے ہیں، دشمنان اسلام جو کر رہے ہیں، تم ان کا ہاتھ تو کیا روکو گے؟ تمہاری اپنی حالت یہ ہے کہ تمہارے سامنے جو تمہارے دو بھائی بہن دوست احباب ہیں، جہاں موقع ملتا ہے تم ان کی کمر میں یا ان کی پشت میں خنجر گھوم دیتے ہو. عاشورہ ایک ڈیمانڈ ہم سے کرتا ہے کہ تمہیں تمام مسلمانوں اور اسلام کی مدد کرنا، اور اس کا طریقہ کار جو ہے وہ وہی ہے جو کربلا میں تھا. ادھر تھوڑی سی جگہ ہے، جو لوگ ادھر ہیں وہ ذرا اس جگہ کو فل کر لیں. جو مومنین اب آ رہے ہیں ان کو پورا ہال کراس کرنا پڑ رہا، اور میں بہت ڈسٹرب ہو جاتا ہوں، آپ کو معلوم ہے. درود بھیجے محمد والے محمد. کربلا میں حسین کی کیا پالیسی تھی؟ اچھا حسین نے کربلا میں جو پالیسی بھی اختیار کی، پہلے ریٹن میں لکھ کے گئے، آئی ایم ویری سوری ٹو دوز جو شروع کی مجلسوں میں نہیں تھے، اس لیے کہ بہت ساری باتیں شروع میں آ چکی، یعنی پہلی مجلس، دوسری مجلس، چھٹی مجلس. آج میں اس کو ریپیٹ نہیں کر سکتا ہوں، نہ ٹائم ہے اور نہ یہ جسٹیفیکیشن ہوگا ان کے ساتھ جو روزانہ آ رہے ہیں. حسین ریٹن میں مدینے میں لکھ کے گئے اپنے بھائی محمد حنفیہ کے نام، جو وصیت نامہ لکھ کے گئے اس کا آخری سنٹینس تھا کہ میں کربلا میں جو بھی کرنے جا رہا ہوں کوئی نئی پالیسی نہیں ہے، اسیرو بصیرت جدی وابی، میں وہی طریقے پہ چل رہا ہوں جو میرے نانا کی سیرت ہے اور جو میرے بابا کا طریقہ. اور کربلا، آج شب عاشور کی وجہ سے کربلا ہمارا ٹاپک ہے، لیکن کربلا میں حسین جو بھی کیا فالو کیا اپنے نانا رسول اللہ کو، اور رسول کی سیرت کے ایک چیپٹر میں آپ کے سامنے بہت مختصر پیش کر رہا ہوں. آج حسین نے جو قربانی دی، اور ابھی آپ نے جو انگلش لیکچر میں برادر جعفر لاڈک سے حضرت علی اصغر کے مسائل سنے، یہ اپنے لیے نہیں قربانی دی ہے، یہ اللہ کے لیے دی ہے، یہ اپنے نانا رسول اللہ کے میسج کے لیے دی ہے، اپنے نانا کے لیے دی. اور جیسا میں بار بار پڑھتا رہتا ہوں کہ اس کی دلیل میں یزید کے دو شعر کافی ہیں. یزید کو حسین سے کوئی پرابلم نہیں ہے، لعبت بنی ہاشم بالملک فلا وحی جاء ولا ملک النظر، کہتا ہے کوئی وحی نہیں آئی، کوئی فرشتہ نہیں آیا، رسول نے بالکل فالس کلیم کیا تھا صرف چیئر حاصل کرنے کے لیے. اور جب حسین کا کٹا سر گیا تو یزید نے یہ نہیں کہا کہ آج میں نے اپنی اینیمی کو مار کے میرا دل خوش ہوا، اس نے کہا میرے بدر و احد کے بزرگ کہاں ہیں، میں نے ان کا ریونج لیا. بدر و احد تو رسول کے زمانے کی لڑائی ہے، وہ تو رسول کی رسول نے وہ جنگیں لڑی تھی. تو اصل پرابلم یزید کا حسین سے نہیں ہے، رسول اللہ سے ہے. تو رسول اللہ کی سیرت کا ایک حصہ اب میں ذرا سے لائٹ سٹائل میں بتا رہا ہوں، ذرا سی بات ڈرائی ہو گئی، اور وہ یہ کہ جب رسول اس دنیا میں آئے تو ہمارے عقیدے کے مطابق رسول اللہ بائی برت رسول ہے. 40 سال کے بعد پیغمبر نے اعلان رسالت کیا، اور وہ بھی دو اسٹیج میں کیا. پہلا 43 سال بعد، 43 ایئرز کی ایج، وہ سب نہیں بتا رہا. جب پیغمبر نے حق کا پیغام پہنچایا تو سارا مکہ رسول کا دشمن ہو گیا، اور پہلے اسٹیج میں میڈیا وار. آج کوئی چیز نہیں ہے میڈیا وار، یہ وہی 1400 سال پہلے کی تاریخ ہے. اور پھر سیکنڈ اسٹیج میں فزیکل ٹارچر. تو پہلے پیغمبر کے خلاف ایک میڈیا وار، ایک پروپیگنڈا کیا گیا. ہسٹری میں جا کے اسد ابن زرارہ کا واقعہ پڑھ لیجئے گا، وہ اسی میڈیا وار کے نتیجے میں مسلمان ہوئے. یہ مکے میں باہر سے آئے تھے ایمبیسیڈر بن کے، مکے والوں نے کہا کہ بھئی تم مکے میں آئے تو ہو، تو اب جو مکے میں آئے گا اس کے لیے واجب ہے خانہ کعبہ جانا. ایون بیفور اسلام بھی یہ حکم تھا کہ اگر مکے میں آپ کسی سے وزٹ کرنے بھی آ رہے ہیں کسی دوست کو، بغیر احرام کے نہیں آ سکتے، احرام مینس آپ کو عمرہ کرنا، تو کہا تم جا رہے ہو خانہ کعبہ میں کانوں میں روئی رکھ کے جاؤ، وہاں پہ ایک بڑا ڈینجرس آدمی بیٹھا ہے، اگر ایک جملہ بھی تم نے سن لیا وہ تم کو ہپنٹائز کر دے گا، وہ تمہیں اپنے میجک میں لے لے گا. تو یہ کانوں میں روئی رکھ کے آئے تھے، لیکن پھر دل میں سوچا کہ واٹ اے نان سینس، میں اپنی قوم کا کوئی عام آدمی نہیں ہوں، میری قوم نے مجھے ایمبیسیڈر بنا کے بھیجا یہاں پر، میں اس طریقے سے تو ہپنٹائز نہیں ہو سکتا، سنوں تو صحیح ہے کہ کیا رہا اور مسلمان ہوگا. اور ایک نہیں کتنی ہسٹریز ہے، کتنی اسٹوریز ہے، مگر وہ پروپیگنڈا وار بڑی زبردست تھی. اور خاص طور پر پیغمبر پر تین ایلیگیشن لگائے گئے. ایک بات یہ کہی گئی کہ یہ پوئٹ ہے یعنی شاعر، دوسری بات کہی گئی کہ یہ جادوگر ہے ساحر میجیشین، تیسری بات کہی گئی کہ یہ مجنون ہے پاگل میڈ مین کریزی مین. پیغمبر کے خلاف یہ تین پروپیگنڈے کیے جا رہے ہیں، اور ہر ایک کو معلوم ہے ہسٹری میں یہ ہے. لیکن اچھا کبھی سوچئے گا کہ یہ تین باتیں رسول کے خلاف جو کی گئیں، کیا یہ اسی طرح ہے جیسے ہم اور آپ کسی سے جب غصے میں لڑائی کرتے ہیں تو سوچ سمجھ کے کوئی تھوڑی کہتے، جو فاؤل لینگویج زبان پہ آ گئی ہم نے کہہ دی. ہمارے کتنے مومنین ایسے ہیں جو اپنی ساری عبادت کا ثواب اپنی زبان کی وجہ سے ضائع کر دیتے. رسول اللہ کی حدیث ہے نا کہ غریب آدمی وہ نہیں ہے جس کے پاس دنیا میں کھانے کو نہ ہو، غریب آدمی وہ ہے جس نے کسی مومن کی غیبت کی ہے، کسی مومن کو گالی دی ہے. پوری حدیث بہت لمبی ہے، میں شارٹ بھی نہیں کر رہا ہوں اس لیے کہ شارٹ کر کے بھی پڑھنے کا ٹائم نہیں. لیکن لوگوں نے پوچھا یا رسول اللہ جو کسی کو گالی دیتا ہے وہ غریب کیسے ہو گئے؟ گالی دینے والے تو عموماً پیسے والے ہوتے، اتنا تکبر اتنا گھمنڈ اتنا پراؤڈی پیسے ہی والا ہوتا ہے کسی مومن کو گالی دے. کہا وہ اس لیے غریب ہے کہ قیامت کے دن وہ بہت نیکیاں لے کے آئے گا، حج بھی ہے زیارت بھی ہے قرآن بھی ہے دعائیں بھی ہے اعمال بھی ہے نمازیں بھی ہے جماعت بھی ہے. اور ایک غیبت یا ایک گالی جو کسی نے دی، اللہ اس کی نیکیاں کاٹ کاٹ کے جو اس کا وکٹم ہے اس کو دے دے گا. لوگوں نے کہا یا رسول اللہ ریٹ کیا ہوگا؟ کہا کہ ایک گالی کے بدلے میں 700 نیکیاں کاٹی جائیں گی. دیکھیں میں نے اس سے پہلے بھی کہا تھا، رسول اور امام کے پاس بیٹھنے والے لوگ بہت سمپل نہیں ہوتے ہیں. ہم سمجھتے ہیں کہ آج ہی ہم بہت انٹیلیکچوئل ہیں، ہر مسئلے کو ہم ڈیفرنٹ اینگل سے دیکھتے ہیں. وہاں بھی ایک آدمی تھا کہنے لگا یا رسول اللہ، تو پھر جسے اپنی زبان پہ کنٹرول نہیں ہے وہ بغیر گالی کے کچھ کام ہی نہیں کر سکتا، بغیر کسی کی قیمت کیے ہوئے وہ نماز بھی نہیں پڑھ سکتا، تو پھر تو اسے کوئی نیکی کرنا ہی نہیں چاہیے. نیکی کرے گا کٹ جائے گی، اپنے آپ پہ کنٹرول تو ہے نہیں، تو پھر کیوں کہ نیکی کرے؟ پیغمبر نے کہا ایسا نہیں ہے. اگر گالی دینے والا اور مومن کی قیمت کرنے والا کوئی اس کے پاس نیکی نہیں ہے تو اللہ پھر الٹا کرے گا ریورس، جس کی تم نے غیبت کی ہے اس کے گناہ کاٹ کاٹ کے تمہارے نئے اعمال میں دیے جائیں گے. ایک توہین کی کسی مومن کی، اس کے 700 جو اس نے میوزک کنسرٹ اٹینڈ کیے تھے وہ آپ کے نام اعمال میں آ گئے. آپ نے گھبرا کے کہا خدا بندہ میری ایج 70 اور میرے نام اعمال میں لکھا ہے 200 سال کی نمازیں قضا کی، 200 سال تو میں تھا بھی نہیں دنیا میں. کہا 70 سال کی تمہاری نماز ہے، 50 سال کی اس فلاں مومن کی قضا نماز پنشمنٹ تمہیں ملے گی. پیغمبر نے کہا یہ ہے غریب، اس لیے کہ ہم لوگ جب بولتے ہیں تو اتنا بھی خیال نہیں کرتے ہیں کہ ہر چیز کی ایک لمٹ ہے. کیا قریش نے، مکے کے کافروں نے رسول اللہ کو جو کہا یہ شاعر ہیں جادوگر ہیں پاگل ہیں ایسے ہی بغیر سوچے سمجھے گا؟ نہیں، بہت ہی ویل پلانڈ ویل پلاننگ کے ساتھ یہ تین ایلیگیشن لگائے گئے. اصل میں یہ تین ایلیگیشن کا مقصد یہ کہ کمیونٹی کے تین گروپس کو پیغمبر سے الگ کر دینا. دیکھیں بچے کے لیے الگ بات کہی جائے گی، بڑے کے لیے الگ بات کہی جائے گی. ہم کراچی میں رہتے ہیں، اگر کہیں ہمارا بچہ کہے کہ ضد کرے کہ مجھے فلاں جگہ جانا، چھوٹا بچہ، ہم اسے کہیں گے مت جاؤ، وہاں پہ لولو آ رہا ہے، وہاں پہ کوئی بھوت پری چڑیل ہے، बड़े आदमी से कहेंगे तो बेकार है, उससे कहेंगे वहां फायरिंग हो रही है मसल। हर आदमी को रोकने का अलग अलग तरीका होता। पैगंबर को कहा ये शायर, शायर क्यों कहा? इसलिए कि अरब की शायरी थी वेस्टेज ऑफ टाइम। अरब कितने ही जाहिल मगर एक इंटेलेक्चुअल क्लास उनके यहां भी थी, जिसमें अबू जहल भी शामिल है। पैगंबर को कहा यह शायर है, जरा तवज्जो से सुनिएगा, क्योंकि अरबों की शायरी वेस्टेज। एक तो वो शायरी है जो माशाल्लाह हमारे यूथ रोजाना सुना रहे हैं, अफजल तरीन इबादत। अहले बैत की शान में एक शेर कहना या इमाम के गम में एक नोहाइया मरसिया पढ़ना, जन्नत में फौरन घर बन गया। मगर अरबों की शायरी ऐसी नहीं, खाली वेस्टेज ऑफ टाइम। मसलन अरब अपने घोड़े पे बैठा, उसकी स्पीड पसंद आ गई, 200 शेर का कसीदा कहेगा। अब 200 शेर में क्या होगा? घोड़ा तो वही घोड़ा, वही सारा अल्फाज का खेल होगा, वर्डिंग पलट पलट के आई। उसने शराब उठाई, शराब का कलर पसंद आ गया, कलर पे 500 शेर कह देगा, क्या होगा इस 500 शेर में? तो जो अरब में जितने एजुकेटेड लर्नेड इंटेलेक्चुअल टाइप के लोग थे, वो शायरों से बड़ी नफरत करते थे, उनके पास जाने को भी तैयार नहीं। ये फायदा कुछ नहीं, अगर इसने देख लिया पकड़ के बैठ जाएगा। अच्छा, शायर जब कोई नई शायरी करता है ना, तो उसके स्टमक में दर्द होता है, उसका पेट फूलने लगता है, जब तक कि किसी को सुनाए नहीं। आप घर से परेशानी के आलम में निकले, घर में किसी को हार्ट अटैक हो गया, आप जा रहे हैं इस वक्त एम्बुलेंस लेने के लिए, शायर आपको पकड़ के 200 शेर तो सुना देगा, जनाजा वनाजा उठ जाएगा, फिर आपको छोड़ा जाएगा। तो जो पढ़े लिखे लोग हैं, इतना टाइम नहीं है फालतू उनके पास। चुनाचे जिसकी गाड़ी है वो अपनी गाड़ी को हटा दे, ताकि मेरी तकरीर की गाड़ी ना रुके। तो खुलासा ये कि जो अरब में, कुरैश में, मक्के के काफिरों में जो पढ़े लिखे लोग हैं, उनको रसूलुल्लाह से दूर सेपरेट करने के लिए ये एलिगेशन लगाए। औरतें, जादूगर जो कहा ना, ये जादू जो है ना, ये औरतों के लिए बड़ी कमजोरी। यानी अगर औरत को जरूरत पड़ेगी तो वो सबसे पहले वही जाएगी जादूगर के पास। लेकिन वैसे ही वो कितना डरती हैं औरतें जादू से, जिन, भूत, परी, चुड़ैल, ये सारी नॉनसेंस बातें। इस्लाम जिनों पे बिलीव का कायल है, लेकिन एक बहुत बड़ी खराबी जो आ रही है आजकल जिनों के वाकयात पढ़ने की, बहुत स्ट्रांग इस्लाम इसके अगेंस्ट। जिनों का एक ग्रुप इस दुनिया में ऐसा, भाई शैतान ने इंसानों में भी अपने रिप्रेजेंटेटिव रखे और जिनों में भी रखे, और जिनों के जो रिप्रेजेंटेटिव है ना, वो कुछ लोगों के पास आते हैं और उनको बताते हैं कि कैसे लोगों को हेल्प करना। आपको मिलेंगे हर जगह ऐसे लोग जो आपको आपके ऐसी ऐसी बातें पास की बताएंगे कि आप हैरान हो जाएंगे, और आप कहेंगे ये बिल्कुल सच्चे आदमी। वो कहेगा ये कि मेरे पास फरिश्ते आते हैं, वो कहेगा ये कि मेरे पास इमाम आते हैं, जो बड़े बड़े मराजी हजरत इमाम खुमैनी ने कभी नहीं कहा। वो जिन होते हैं, बच्चों के जिनों की एज बहुत लंबी होती है। जैसे आप बरादर जाफर लाडी के लेक्चर में जाफर है जिनका वाकया सुन रहे, तो आप जब पैदा भी नहीं हुए थे तब से वो आपको देख रहा, वो तो आगे सब कुछ बता देगा। जो बातें आपकी मां भूल गई है वो भी उसको याद होंगी और आप बड़े खुश हो जाएंगे। और एक यहां पर एक बड़ा मसाला ही है, जिनके पास जिन आते हैं वो कभी आपकी हेल्प करेंगे, कोई दुआ तावीज देंगे, आपका पैसा भी बढ़ जाएगा। फिर मुश्तहदीन में एक मसाला ये कि पैसा कहां से बढ़ेगा? वो जिन इधर का पैसा उधर ट्रांसफर करता है, जो हराम भी है। बहुत सारे फिकही मसाले जाके पढ़ लीजिए। खुलासा ये कि जो आदमी ये क्लेम करे कि मेरे पास कुछ गैबी ताकतें हैं जिससे मैं आपकी हेल्प करूंगा, वो शरीयत के एतबार से नॉनसेंस भी है, हराम भी है। और आजकल जो दुश्मनान इस्लाम ने साजिशें की है, उसके एतबार से इनको अवॉइड भी करना। हत्ता अगर कोई नेक जिनके हालात और वाकयात भी है, उलमा इसको अच्छा नहीं समझते, इसको प्रोमोट नहीं करना। हमारे यहां कराची में भी ऐसा ही एक फितना पैदा हुआ। एक जाफर है जिनकी रिवायत आपने पढ़ी, एक साहब और कराची में जिनको ढूंढ के ले आए थे, जिसका यह क्लेम था कि वो करबला में है। सारी की सारी ये बहुत ही इंतहा से ज्यादा जईफ, और मैं करबला के वाकयात बताऊंगा। लेकिन इमामबाड़े में अंधेरा होगा, कर्टन डाला जाएगा, मोबाइल का लाना मना, कैमरे का लाना मना, और फिर मैं तकरीर करूंगा। पाकिस्तान के उलमा समझ गए कि नेक्स्ट स्टेप क्या है। बड़ी सख्ती के साथ कहा कि जिन आएगा हम उसको तकरीर नहीं करने देंगे, पहले उसको देखेंगे वो है क्या चीज। और इतना बड़ा मसला बन गया कि उन साहब ने दूसरे दिन ऐलान किया कि बाई चांस 1400 साल से जिंदा था, कल मर गया। अच्छा आप देखिए ये फितना क्या बन रहा था। हमारी मर्जियत अंडर अटैक जो है ना, तो इसके कई तरीके हैं मर्जियत पे अटैक करने के। पढ़े लिखे लोगों के लिए ये तरीका है कि महाराज करते क्या, वो नजफ में बैठे, वो कुम में बैठे, उन्हें क्या पता लंदन के रिक्वायरमेंट क्या है, वेस्ट के रिक्वायरमेंट क्या है, नॉर्थ अमेरिका के रिक्वायरमेंट क्या है। ये तरीका है इंटेलेक्चुअल लोगों को विक्टिम करने का। वो कहते हैं हाँ बात तो बिल्कुल सही, जो आदमी यहां के हालात न जाने वो फतवा क्या देगा, लेकिन हर आदमी तो इंटेलेक्चुअल नहीं। ये दूसरा तरीका जिनों को लाया गया था पाकिस्तान में, और वो कैसे लाया गया वो मैं बता दूं। ये तो जिनका एक वाकया था, पता चला ये मर गया, क्योंकि तमाम उलमा ने कहा पहले हम इसका इम्तिहान लेके देखेंगे कि है क्या चीज। उसके बाद मैं पाकिस्तान में गया, एक इलाके फैसलाबाद है पाकिस्तान का बहुत फेमस सिटी मजलिस पढ़ने, वहां पर एक बहुत बड़ा प्रॉब्लम चल रहा, और वो ये है कि वो लोग कहते हैं कि जो नमाज आज तक हमने पढ़ी है वो गलत, रॉन्ग, हमारे बुजुर्गों ने, हमारे उलमा ने, हमारे मुश्तैद में सब गलत नमाज। सही नमाज यह है कि तशहुद में पढ़ो अशहदु अल्ला इलाहा इल्लल्लाह वहदहु ला शरीक ला व अशहदु अन्ना मुहम्मदन अब्दुहु व रसूलुहु व अशहदु अन्ना अलियन अमीरुल मोमिनीन, ये तशहुद में भी पढ़ना, ये कलमे का तो जुज है और ईमान का तो अहम तरीन पार्ट है ये, और अजान में तो शामिल है और इकामत में तो सुन्नत है। लेकिन नमाज, तमाम मराजे कहते हैं कि नमाज वैसी है जैसे खुद अली पढ़ते थे, उनका कहना है अली भी गलत नमाज पढ़ते थे, सही नमाज वो है जो हम आपको बता रहे। अच्छा ये बहुत बड़ी बात हो गई, कहा इसलिए कि अली खुद अपने लिए कैसे कहे कि मैं अमीरुल मोमिनीन हूं, लेकिन बाकी इमाम जो थे ना वो ये पढ़ा करते थे। अच्छा हमने कहा दिखाइए किस किताब में, चले ज़ईफ हदीस ले आइए, कहीं पर भी नहीं। अब मैं जब वहां गया तो बड़ा हॉट इश्यू था, बर्निंग टॉपिक। एक साहब को पता चला मैं कराची से आया हूं, कहा मौलाना आप कराची से, मैं जिन आया था। हमने कहा आया था लेकिन किसी पे चढ़ा नहीं, उससे पहले उसको उतार दिया गया। कहा मौलाना लेकिन काश वो कुछ दिन और जिंदा रहता तो हम उससे पूछ लेते कि जब तुम करबला में थे तो छठे इमाम के जमाने में तो जरूर हो गए, तो करबला के बाद है ना, तुम बताओ छठे इमाम क्या करते थे। मैंने कहा ओहो ये तरीका है सारे मराजे को इस्लाम से माइनस करने का। पढ़े लिखे लोगों के लिए वो तरीका है कि नजफ में बैठने वाला मर्जे, कुम में बैठने वाला मर्जे, क्या जाने के लंदन के रिक्वायरमेंट क्या है और नॉर्थ अमेरिका की डिमांड क्या है। ये इंटेलेक्चुअल लोग है समझ जाते हैं, हाँ ये बहुत अच्छा पॉइंट। और जाहिल और सिंपल मोमिनीन के लिए ये तरीका है कि भाई मराजे की जरूरत क्या है, हमें एक ऐसा विटनेस मिल गया है जो खुद इमाम के पास बैठ के आया है, जो इमाम का अपना स्टूडेंट है, वो जो कहेगा वो तो बिल्कुल फर्स्ट हैंड इंफॉर्मेशन हमको देगा। मराजे तो किताबों में रिसर्च करते हैं जो खुद सुन के आ रहा है, अब मर्जे की जरूरत क्या है, ये जिनों का सिलसिला चल पड़ता। इतना यानी पाकिस्तान के उलमा इस्लाम के उसी उसूल पे अमल किया कि खराबी पैदा वहीं पे मार दो, निप द इवल इन द बर्ड, बढ़ जाएगी तो फिर तुम्हारे कंट्रोल से बाहर हो जाएगी। हमारी कम्युनिटी का ये भी एक प्रॉब्लम, निगलेक्ट करो निगलेक्ट करो निगलेक्ट करो। डॉक्टर से सुनते हैं कि कितनी बीमारियां ऐसी हैं जो एक पेन किलर पैरासिटम ऑयल से दूर हो सकती हैं, टाइम पर केयर न करे तो वह आगे जाकर इंसान की जिंदगी के लिए खतरा बन जाती हैं। यही रिलीजन में भी है, हर इलाके में नए नए फितने आते हैं, फौरन उसको कंट्रोल करे वरना फिर इतना बढ़ जाएगा कि आपकी औलाद भी उसके विक्टिम बनेगी। चुनाचे खास तौर पर शैतान इसमें औरतों को यूज करता। अच्छा और औरतों के साथ कुछ प्रॉब्लम ऐसे होते हैं कि उन्हें जरूरत भी पड़ती है जिनों की और जादूगरों की, इसलिए कि इस्लाम तो उनकी हेल्प नहीं कर सकता। हर सास को अपने बहू को जहर देके मरवाना, अब इस्लाम के पास तो कोई दुआ ऐसी नहीं कि सास की डिमांड पूरी और उसकी बहू इसलिए मर जाए कि सास को पसंद नहीं, और हर बहू को जो है वो अपनी सास की मौत चाहिए। तो अब यहां तो मफाती उलझना काम आएगी नहीं, गुजराती का मजमुआ काम आएगा नहीं, कुरान की आयत तो काम आएगी नहीं। तो औरतों के अपने कुछ प्रॉब्लम भी ऐसे होते हैं कि उनको जिन ही चाहिए, आलिम से काम नहीं चलेगा, उन्हें जादूगर ही चाहिए। लेकिन जब अपना कोई प्रॉब्लम, वैसे बहुत घबराती है जादू से, अब खास तौर पर उस जमाने में, आज तो फिर भी कुछ बड़ी लिखी औरतें हैं लेकिन पहले और आज भी इंडिया पाकिस्तान में जाके देखी बेचारी एक लड़की हिस्टेरिया की मरीज है, कहती इस पर जिन आ रहा। अरे इंग्लैंड में जिन उतारने के नाम पे कितने बाबा खानदान पे चढ़ जाया करते हैं, मैं इससे ज्यादा क्या लफ्ज इस्तेमाल करूं, یہاں اتنے بڑے لکھے جہاں آپ کہتے ہیں کہ نجف کا آگے سیستانی نہیں چلے گا انگلینڈ کے لیے یہاں کی ڈیمانڈ الگ ہے، اور یہاں پہ ایسے ایسے پروگرام ٹی وی پہ میں نے دیکھے پھو پھو کر کے مثلاً باپ کا مسئلہ حل کر رہے ہیں، اور یہ انگلینڈ میں ہو رہا، ہندوستان کے کسی صوبہ بہار کے دیہات یا پاکستان کے کسی چک میں نہیں ہو رہا، اور پھر آپ کہتے کہ وہ مرضی نہیں چلے گا میں، جہاں اتنی اس وقت جہالت ہے، پڑھے لکھے جاہل میں نے یہاں دیکھے، لیکن خیر جب یہاں یہ حالت ہے تو 1400 سال پہلے جن بھوت جادو عورتیں اس سے بہت ڈرتی، میں اکثر اب شب عاشور یہ چیز مجھ کو خود اچھی نہیں لگ رہی لیکن میسج سمجھ میں آ جائے، میں اکثر اپنے بچپنے کا ایک چھوٹا سا واقعہ بیان کرتا ہوں، جب انہی یوتھ کی ایج کا تھا، اس وقت کراچی میں مکانات کی شارٹیج تھی، پاکستان بننے کے بعد ایک دم سے انڈیا سے مائگریشن ہوا، مکان کم پڑ گئے، جب شارٹیج ہوتی ہے تو تھرڈ کلاس ٹائپ کے مکانات بھی رینٹ پہ اٹھ جاتے ہیں، میرے علاقے کے اندر ایک مکان تھا جو خالی تھا، کوئی اس میں رہنے کو تیار نہیں، مالک مکان جو تھا اس نے ہاف کیا رینٹ، کوارٹر کیا رینٹ، پھر بھی کوئی نہیں رہتا، میں نے معلوم کیا بات کیا ہے، پتا چلا محلے والوں کی اس آدمی سے دشمنی ہو گئی آنر سے، انہوں نے یہ مشہور کر دیا ہے کہ اس کے اندر کوئی جن بھوت آ کے رہتے ہیں، اب جب کوئی فیملی آتی ہے وہ مکان دیکھنے، پتا چلتا ہے اس میں جن بھوت رہتے ہیں، تو شوہر تو کہتا ہے سب نان سینس باتیں، پیسے بچ رہے ہیں لے لو، اس کی بیوی گھبرا کے کہتی ہے نہیں بھائی، پھٹ پڑے ایسا سونا جس سے ٹوٹے کان، ہمیں نہیں چاہیے یہ سستا مکان، اگر یہ جن ہماری بیٹی پہ چڑھ گیا تو کیا ہوگا، بیٹے پہ چڑھ گیا تو کیا ہوگا، اب 1400 سال پہلے کی عورتیں عرب کی کتنی ضعیف الاعتقاد تھی، کتنا ان کا عقیدہ ویک تھا، پیغمبر جادوگر ہے جب یہ سنا تو اب عورتیں جو تھے پیغمبر کے نام سے گھبرانے لگیں، ان کے قریب بھی نہ جانا کہیں کوئی جادو وادو نہ کر دیں، اور ہسٹری میں اس کا پروف بھی ہے، خالی ایک میری طرف سے گیس نہیں ہے، ایک ہائپوتھیسس نہیں ہے، باقاعدہ ہسٹری میں پروف ہے، ایک دن رسول اللہ مکے کی ایک گلی سے جا رہے ہیں، دیکھیے ویسٹ میں جہاں ہر آدمی اتنا زیادہ نان انوالومنٹ کی پالیسی میں عمل کرتا اور ہر آدمی کو خالی اپنا بینیفٹ چاہیے، بیٹا بھی کہتا اب میں بڑا ہو گیا 18 سال کیا ہو گیا، اب مجھے پیرنٹس کی کیا ضرورت، جہاں ہر چیز ڈسپوزیبل ہے، کام نکالو اور اٹھا کے پھینک دو، خالی برتن نہیں، خالی ٹیشو نہیں، خالی نیاز کی پلیٹیں نہیں، پیرنٹس بھی، شوہر بھی، بیوی بھی، اولاد بھی، عالم بھی، تو خیر خلاصہ یہ ہے کہ اس وقت ہی دیکھیے کہ اسلام کیا، ویسٹ میں بیٹھنے والے لوگ سمجھے اسلام کیا، رسول اللہ 45 کی ایج ہے، مکے کی ایک گلی سے گزر رہے، دیکھا ایک بہت ہی ایجڈ 80 سال کی عورت پانی کی مشک اٹھا کے جا رہی، پانی بہت ہیوی ہوتا ہے، سننا آسان ہے، اگر کبھی مشک آپ کے سامنے آئے آپ اسے ذرا سا موو نہیں کر سکتے، ون آف دا ہیویسٹ تھنگ ہے یہ پانی، وہ پانی کی مشک اٹھا کے جا رہی 80 سال کی ایجڈ، اس کی حالت بتا رہی کہ اس کے گھر میں مرد تو مرد کوئی جوان عورت بھی نہیں ہے، ورنہ بڑھاپے میں اتنا مشکل اور محنت کا کام نہ کرنا ہوتا، پیغمبر آگے بڑھے، کہا کہ لائیے یہ مجھے دے دیجئے، میں آپ کے گھر پہنچا دوں، اس عورت نے دیکھا ایک 40-45 ایئرز کا بہت ہی شریف آدمی، اس کا دل نہیں چاہا کہ پیغمبر کو زحمت دے، لیکن پرابلم اتنا بڑا ہے، پانی تو آدمی کی بیسک نیسیسٹی ہے، پیغمبر مشک اٹھا کے گھر میں پہنچا گئے، عورت نے دیکھا اس کی آنکھوں میں آنسو آ گئے، ذرا بھی آدمی شریف ہو اور آپ اس کی مدد کریں وہ ریوارڈ آپ کو نہ دے سکے تو اس کو رونا آ جائے گا، کمینہ اور ذلیل ہے تو جتنی آپ مدد کریں گے سب سے پہلے وہ آپ پہ اٹیک کرے گا، یہ نہج البلاغہ میں مولا کا فرمان، لفظ کمینہ بھی مولا ہی نے استعمال کیا، لیکن شریف آدمی ذرا سی آپ اس کی ہیلپ کریں گے وہ چاہے گا میں کوئی ریوارڈ دوں، اور اگر وہ اس قابل نہیں ہے تو رو دے گا، وہ عورت کی آنکھوں میں آنسو آ گئے، کہا کہ اے نوجوان تو نے ایسی میری ہیلپ کی، اور میری یہ پوزیشن نہیں ہے کہ میں تجھے کچھ دے سکوں، یہ پوزیشن ہوتی تو پانی کی مچھ خود نہ لاتی، کسی غلام سے یا نوکر سے کہتی، اب میں کیا کروں، ایک ایجڈ عورت خالی تجھے دعا دے سکتی اور ایک ایڈوائز کر رہی، وہ ایڈوائز یہ ہے کہ مکے میں اتنا شریف آدمی کوئی نہیں، بھائی میں بازار میں سے آ رہی تھی، سب نے دیکھا کسی نے ہیلپ نہیں کی، تو ایسا شریف کوئی نہیں، میں چاہتی ہوں تیری یہ شرافت باقی رہے، تو ایک میری ایڈوائز ہے، یہ بوڑھی ماں کی نصیحت، مکے میں آج کل ایک میجیشین اور جادوگر آ گیا، اس کے قریب نہ جانا، وہ تمہیں بھی مس گائڈ کر دے گا، پیغمبر نے سر جھکا لیا، کہا کہ میں نے آپ کی نصیحت سن لی، लेकिन सॉरी मैं इस पर अमल कर ही नहीं सकता हूं। घबरा के औरत ने कहा, क्यों, तू तो बड़ों का बूढ़ों का रिस्पेक्ट करने वाला लग रहा। पैगंबर ने कहा, इसलिए कि मैं ही वो आदमी और पर्सन हूं जिसको आप मैजिशियन कह रही। घबरा गई औरत, तू वो आदमी है जिसको अरब के लोग कहते हैं जादूगर है, मैजिशियन है, या इसके लिए एक और अंग्रेजी में लफ्ज है, लेकिन खैर अब मैं जादूगर ही कहता हूं, तू है वो आदमी, तो तूने मेरी हेल्प क्यों की। पैगंबर ने कहा, इसलिए कि जो इस्लाम में लाया हूं वो इस्लाम का फाउंडेशन स्टोन ये है कि जो भी मुसीबत ज्यादा और परेशान हाल है उसकी मदद करना, और ये जिसकी रसूल हेल्प कर रहे हैं ये कोई नमाज शब की पाबंद बहुत मुत्तकी और परहेजगार औरत नहीं है, बुतपरस्त है, काफिर है, मुशरिक है, मगर इस्लाम का फाउंडेशन स्टोन ये है कि मुस्तज़फीन की मदद करना है। यहां मोमिन मोमिन की मदद को तैयार नहीं, इस नाशरी की मदद को तैयार नहीं। मोमिन काफिर की हेल्प कर देगा, मोमिन की कभी हेल्प नहीं करेगा। और पैगंबर कह रहे हैं, मैं अल्लाह का रसूल सैयद कायनात, और उसके बाद खाली पैगाम नहीं दे रहा, खुद भी मदद करके दिखा रहा हूं। इसी की से इस्लाम फैला था। चुनाचे जैसे ही उस औरत ने यह सुना कि ये मैसेज लेके आया है जिसके अंदर दूसरे की मदद का हुक्म है, जो गैर है, अजनबी है, दुश्मन है, बे इख्तियार का अशहदु अन ला इलाहा इल्लल्लाह व अशहदु अन्नका रसूलुल्लाह, मैं गवाही देती हूं तू अल्लाह का सच्चा रसूल। कैरेक्टर के जरिए सब इस्लाम फैल रहा। जबानी बात करना बहुत आसान है, इस्लाम के बारे में अच्छी अच्छी बुक्स लिख देना बहुत आसान, अच्छी अच्छी इंटरनेट की वेबसाइट बना देना बहुत आसान, हमारी तरह से अच्छी अच्छी स्पीचेस कर देना बहुत आसान है। आपके यहीं का स्कॉटिश ड्रामा निगार जॉर्ज बर्नार्ड शॉ ये जुमला जो कहता कि इस्लाम को देखता हूं तो इससे बेहतर कोई रिलीजन नजर नहीं आता, मुसलमानों को देखता हूं तो इससे बदतरीन कोई रिलीजन नजर नहीं आता। लेकिन खैर, खुद रसूलुल्लाह को देखें, वो तो जो बात आगे बीच में आ गई, असल क्या था कि रसूल के खिलाफ ये प्रोपेगेंडा इतना वाइडली स्प्रेड कि घर में बैठने वाली एक औरत जिसको कोई पानी का एक गिलास देने को तैयार नहीं है, यानी लोगों के उससे कॉन्टेक्ट भी नहीं है, उसे भी पता चल गया कि जादूगर। अच्छा, जादूगर की पहली बात यह होती है कि वो फैमिलीज में सेपरेशन पैदा करता, कम्युनिटी में झगड़े पैदा करता, जो इसके इन्फ्लुएंस में चला गया वो अगेंस्ट हो जाता है दूसरे लोगों के, जादूगर की एक खासियत। अब ये जो औरत है, ये अरब की यही औरत नहीं, बाकी भी जितनी औरतें, वो जब रसूलुल्लाह के कंपेनियन को देखती है तो वो और उनको श्योर होता जाता कि जादूगर, इसलिए कि जो पैगंबर का कलमा पढ़ता है उसका झगड़ा हो जाता है। बेटा है तो बाप से झगड़ा होता है, बाप है तो बेटे से झगड़ा होता है, शौहर है तो बीवी से लड़ाई होती है, बीवी है तो शौहर से लड़ाई होती है। क्यों? मुसलमान बहुत झगड़ालू कौम है। नहीं, असली मुसलमान नहीं है, जो हमारी मस्जिदों में नजर आते हैं उनकी बात छोड़िए, लेकिन मसाला हक का मसाला। अब बेटे ने इस्लाम कबूल कर ली, गया बाप के साथ दोस्त के यहां, रोजाना पहले भी जाता था, आज भी गए, उसने शराब सर्व कर दी। बेटे ने कहा, मैं शराब नहीं पी सकता। बाप को बड़ी हैरत हुई, इससे पहले तू कितनी बार आया और शराब पी गया। चले, ये एग्जाम्पल आपके लिए इर्रेविलेंट है, तो शराब नहीं, मैं रहूंगी सर्व कर दी। उसने बेटे ने कहा, नहीं अब नहीं खाऊंगा मैं ये, अगर ये ड्रग्स में आता है, ये तो आपको रिसर्च करना है, लेकिन कोई हराम चीज ले आया हिंदू की दुकान से कोई चीज और उसने सर्व की, कल तक ये बात बेटा खा रहे थे, आज नहीं खा रहा। बाप को गुस्सा आ गया, बेटा मैं कह रहा हूं। बेटा कहेगा, आपकी हर बात मानूंगा लेकिन रिलीजन में तो आपकी बात नहीं मानूंगा। अब ये बाप क्या कहेगा? बेटे को नहीं कहेगा, कहेगा वो जो तुम्हारा टीचर है, वो जिसकी तुमने बात मानी है, उसने कैसा हमारे घर में झगड़ा डलवा दिया, हमेशा ये बेटा मेरी इताअत करता था, आज मना कर रहा। अच्छा खैर, छोड़े काफिरों को, आइए मोमिनों में, हम अपनी कम्युनिटी में आ जाइए। आज भी अगर कोई आदमी सही मानों में इस्लाम पे अमल करे तो उसका पहला झगड़ा काफिरों से नहीं होगा, मुनाफिकों से नहीं होगा, वहाबियों से नहीं होगा, इस नाशरी रिश्तेदारों से होगा। एक बच्चे ने कहीं मजलिस में पढ़ लिया कि आठवें इमाम कहते हैं, जब कोई औरत बाल खोल के घर से बाहर निकलती है, मुझे लगता है मेरे सीने पे किसी ने तीर मार दिया। उसने जाके घर में कह दिया अपनी मां से कि अम्मा क्या आप इमाम पर तीर मारती, गुस्से के मारे उस औरत की क्या हालत होगी। इमाम का नाम लिया, अगर आलिम का नाम लेता तो कोर्ट में ले जाती, सू कर देती वो औरत। अब इमाम कहां से आए कि सू करे, लेकिन यही तो कहेगी ऐसी गलत सलत बातें कहां सीख के आते हो। कब आज एक मजलिस पढ़ रहे थे आलिम, एक नौजवान ने कहीं यह पढ़ लिया कि चौथे इमाम कहते हैं जब कोई आदमी दाढ़ी शेव करता है मुझे यजीद का चेहरा याद आ जाता। उसने घर आके बाप को देखा तो बाप की दाढ़ी साफ थी। तो बाबा आपको देख के चौथे इमाम को यजीद याद आएगा, कितना ये बाप गुस्से में आएगा, कल तक इतना अच्छा बेटा था, कभी कोई बात नहीं की, कब से ये गलत सलत बातें शुरू कर दी। कहा कि मैं बहलोल सोसाइटी में बैठने लगा हूं। कहा तभी पागल हो गए। अब देखिए आज हमारे घरों अगर पेरेंट्स म्यूजिक देख रहे हैं और किसी यूथ ने या यंगस्टर ने मना कर दिया कि छठे इमाम फरमाते मुनाफिक की पहली साइन यह है कि म्यूजिक सुनता है, तो कितना गुस्सा वालिदैन को आएगा। यही कहेंगे बच्चे गुस्ताख हो गए, खराब हो गए, 21st सेंचुरी की औलाद तो बिगड़ गई। किस बात पर? दाढ़ी, पर्दा, म्यूजिक, हलाल और हराम। आज घर घरों में झगड़े हो जाए अगर आप रिलीजन लेके आ जाइए। आप अपने सगे भाई से कह दीजिए मैं तुम्हारे यहां शादी में नहीं आऊंगा तुम्हारी बेटी की, क्योंकि मिक्स गैदरिंग। खुश होगा कि नाराज होगा? आप अपने दोस्त से कह दे मैं तुम्हारे घर में चाय नहीं पीऊंगा, तुम हराम बिजनेस करते हो, वो खुश होगा कि नाराज होगा? नॉन मुस्लिम तो फिर भी मुझे देख नजर आ गए जो कहते हैं कि ठीक है हम आपके प्रिंसिपल का रिस्पेक्ट करते हैं, मोमिन इसनाशरी वो देखिए वो हाथ से झगड़ा करके बैठ जाएगा, अपनी गलती कोई नहीं मानेगा। तो 1400 साल पहले अरब की औरतें, एक तरफ प्रोपेगेंडा हो रहा है ये रसूल जादूगर है घरों में झगड़े ला रहा, दूसरी तरफ वो अपनी आंख से भी देख रही है जिस घर में इस्लाम आया वहां झगड़े आ गए। अब बिल्कुल इनको 100% श्योर हो गया जादूगर। और फिर कहा कि ये पागल है या मजनून है। अच्छा वेस्ट के बच्चे तो समझेंगे भी नहीं, वो तो यहां नजर भी नहीं आ रहे हैं, तो यहां सारे ईस्ट के बच्चे नजर आ रहे हैं, यानी आप जब पैदा हुए उस वक्त तो आप ईस्ट में थे ना, क्योंकि यहां बहरहाल हैंडीकैप डिसेबल्ड लोगों का बड़ा एहतराम है, बड़ी रिस्पेक्ट है, जो इस्लाम कहता कि किसी का मजाक ना उड़ाओ, उसको इज्जत दो। लेकिन हमारे यहां इंडिया पाकिस्तान में अभी तक पागल किसी को, आप कोई आदमी पागल हो तो लोग उसके साथ हमदर्दी नहीं करते, खासतौर पर बच्चे, वो तो उसको टीज करते हैं, उसको पत्थर मारते हैं, इतना परेशान करते हैं कि हमारे मोहल्ले में एक साहब थे, लोगों की उनसे दुश्मनी हो गई, मशहूर कर दिया पागल, सारे बच्चे उनके पीछे लग गए। वो ठीक ठाक आदमी, लेकिन जब बच्चे उनको परेशान करने लगे तो वो ऐसी हरकतें करने लगे कि सबको पागल नजर आने लगे। तो अब ये पागल का क्यों कहा? ताकि कोई बच्चा रसूल की बात ना सुने, उल्टा रसूल को परेशान करे, और रसूल अगर बच्चों को जवाब दे तो और कहने को हो जाएगा देखो पागल तो है, 45 साल का आदमी 6 साल के बच्चे से लड़ रहा हो। और जादूगर कहा ताकि सारी अरब की औरतें पैगंबर का पैगाम ना सुने बल्कि अपने घर वालों को भी रोक ले। और शायर कहा ताकि सारे इंटेलेक्चुअल रसूल के खिलाफ हो जाए, करीब भी ना जाए। भाई जब मैसेज नहीं सुनोगे तो असर कहां से लोगे? आज भी प्रोपेगेंडा इसी का नाम है ना, इतना प्रोपेगेंडा कर दो किसी के खिलाफ कि लोग उसकी बात भी सुनने को तैयार ना हो। आपके सामने लबनान, आपके सामने ईरान, आपके सामने हमारे महाराजे, ऐसा प्रोपेगेंडा के लोग बात भी नहीं सुनते। तो 1400 साल पहले ये तीन एलिगेशन का मकसद क्या था? कम्युनिटी और सोसाइटी के तीन बड़े ग्रुप्स को रसूल के अगेंस्ट करना, इंटेलेक्चुअल पैगंबर के करीब ही ना आने पाए, औरतें खुद भी और अपनी औलाद को रसूल से दूर करें, बच्चे अगर रसूल के करीब आ जाए तो बात ना सुने, पागल समझ के मजाक उड़ाए। पैगंबर ने भी कहा अच्छा ये बात है तो मैं भी तुम्हें रिप्लाई देता हूं, मैं उसी वक्त ऐलान रिसालत करूंगा जब इन तीनों इल्जामात और एलिगेशन का जवाब दे दूंगा। तुमने मुझे शायर कहा ताकि पोएट्री की वजह से इंटेलेक्चुअल मेरे करीब ना आने पाए, तो मैं अपनी रिसालत में अपने चचा अबू तालिब को साथ लेके चलूंगा कि दुनिया देखे कि अबू तालिब जैसा इंटेलेक्चुअल जब रसूल का साथ दे रहा है तो इसका मतलब रसूल शायर नहीं है। और तुमने मुझे जादूगर कहा ताकि औरतें घबरा जाएं, तो मेरी तबलीग रिसालत में खदीजा ताहिरा बराबर से मेरा साथ देंगी ताकि अरब की औरतें देख लें जब खदीजा जैसी औरत रसूल का साथ दे रही है, दैट मीन्स ये जादूगर नहीं है। तुमने मुझे पागल कहा ताकि बच्चे मेरा मजाक उड़ाएं, जब तक कि मेरा 10 साल का भाई अली तबलीग में मेरा साथ ना देगा میں اسلام نہ پھیلاؤں گا. دنیا دیکھ لے جب علی رسول کا ساتھ دے رہا ہے اس کا مطلب علی رسول مجنون اور پاگل نہیں ہے. درود بھیجے محمد و آل محمد. تو یہ خالی خاندان اور رشتہ داری کی بات نہیں ہے. ابو طالب کا ایک بہت اہم رول ہے تبلیغ اسلام میں, خدیجہ طاہرہ کا ایک بہت اہم رول ہے اسلام کے پروپیگیشن میں, علی کا ایک بہت اہم رول ہے اسلام کے پروپیگیشن اور اسلام کو بچانے میں ہے. رسول اللہ یقیناً اکیلے بھی کام کر سکتے ہیں, لیکن رسول نے کنسپٹ یہ دیا کہ جب اسلام کو پھیلایا جاتا ہے پوری کمیونٹی کو انوالو کیا جاتا ہے, انٹلیکچوئل لوگ بھی آئیں, عورتیں بھی آئیں, بچے بھی آئیں, تبھی اسلام آگے بڑھے گا. رسول نے اسلام کو پھیلانے کے لیے یہ طریقہ کیا, اور حسین نے اسلام کو بچانے کے لیے یہی طریقہ اختیار کیا. اکیلے کربلا نہیں گئے, وہ اسلام پھیلانے کی بات ہے, یہ اسلام بچانے کی بات. اکیلے کربلا نہیں گئے, مردوں کو بھی لے کے گئے, عورتوں کو بھی لے کے گئے, بچوں کو بھی لے کے گئے. بلکہ کتنے لوگوں نے ایڈوائز کیا تھا کہ عورتوں اور بچوں کو نہ لے جائیے, اور حسین کا جملہ تھا میرا مشن انکمپلیٹ رہ جائے گا اگر عورتیں اور بچے میرے ساتھ نہیں ہوں گے. تو رسول نے اور حسین نے, وہ نانا ہے یہ نواسا ہے, اور ایسے نانا اور نواسے کہ حسین منی و انا من الحسین, حسین مجھ سے ہیں اور میں حسین سے ہوں. نواسا تو نانا سے ہوتا ہے, مگر ایسا کوئی آپ کو نواسا نہیں ملے گا کہ نانا کہہ دے کہ میں بھی اسی حسین سے ہوں. کہ اگر حسین نہ ہوتے تو آج دنیا میں کہیں رسول کا کلمہ نہیں پڑھا جا رہا. آج یزید جیسے رسول مسلمانوں کے پاس ہوتے, شرابی, کبابی, زانی, گناہگار. اور یہی ہوا بھی کہ جنہوں نے حسین کو مانا ان کے ہمیشہ پائٹی اور علم کو اہمیت رہی. کسی کو ہم فالو نہیں کر سکتے جب تک کہ اس کا علم اور اس کی عدالت ثابت نہ ہو. بہت مقدس آدمی ہے, علم نہیں ہے تو بیکار. بہت بڑا عالم ہے, مرجی ہے, لیکن اگر تقویٰ نہیں ہے تو بیکار. اور جنہوں نے یزید کی لائن کو فالو کیا, وہاں دیکھیں کیسے کیسے خلیفہ ملے ہیں, وہاں شرابی بھی ملے, یزید کے بعد بھی ایک چینج چلی ہے, زانی بھی ملے ہیں, خانہ خدا میں بیٹھ کے شراب پینے کا ارادہ کرنے والے بھی ملے ہیں, قبر رسول پہ گھوڑے بندوانے والے بھی ملے. انا من الحسین, رسول کا نام بھی حسین کی وجہ سے باقی ہے, رسول کا پیغام بھی حسین کی وجہ سے باقی. مگر دونوں نے, نانا اور نواسے نے بتا دیا کہ دین کا کام, چاہے دین کا پروپیگیشن ہو, چاہے دین کی سیکیورٹی, وہ اکیلا آدمی نہیں کرتا ہے. حتیٰ جس میں کیپیبلٹی بھی ہے اکیلا کرنے کی, رسول اللہ اکیلے کام کر سکتے تھے, حسین اکیلے جہاد کر سکتے تھے. خیبر میں علی نے اکیلا جہاد کیا کہ نہیں کیا؟ علی سے پہلے 30 دن تک یا 35 دن تک دوسرے مسلمان جہاد کرنے گئے. جب جاتے تھے تو ہمیشہ کہتے تھے ہمیں فوج چاہیے, واپس آتے تھے فوج میں اور لیڈر میں جھگڑا ہوتا تھا. لیڈر کہتا تھا فوج پہلے بھاگی ہے, میں بعد میں بھاگا ہوں. فوج کہتی تھی یہ پہلے بھاگے, ہم بعد میں بھاگے. اور ایک مسلمان نے ڈسپیوٹ طے کرا دیا. انہوں نے کہا نہ فوج بھاگی ہے نہ لیڈر بھاگے, وہ گھوڑا لے کے بھاگا تھا ان کو. اور جس پہ سوال پیدا ہوا, جو آدمی ایک گھوڑے کو نہ سنبھال سکے وہ اسلام کو کیا سنبھالے گا. لیکن جب مولا کو علم دیا رسول اللہ نے, تو علی نے دیکھا بھی نہیں میرے پیچھے کوئی آ بھی رہا ہے کہ نہیں آ رہا. اکیلے علی کافی, اور اکیلے علی نے خیبر کو فتح کیا. ایک ہاتھ سے خیبر کا دروازہ اخاڑ کے پورے لشکر کو اس پہ بٹھا کے باقاعدہ نہر کراس کرائی ہے. تو اگر علی اکیلا جہاد کر سکتا ہے تو حسین بھی اکیلا جہاد کر سکتا. لیکن چونکہ علی خیبر میں اسلام ختم نہیں ہو رہا تھا, ایک خالی ایک جنگ تھی, ون آف دا جنگ, اس لیے علی اکیلے گئے. لیکن جب رسول اللہ نے اسلام پھیلایا وہ پہلا دن تھا, حسین نے بچایا وہ اسلام بچانے کا آخری دن تھا, وہاں پہ یہ میسج دیا جو کام ہم اکیلے کر بھی سکتے ہیں نہیں کریں گے جب تک کہ ساری کمیونٹی انوالو نہ ہو. اسلام نہیں پھیلتا جب تک کہ مرد اپنی ڈیوٹی نہ کرے, عورتیں اپنی ڈیوٹی نہ کریں, بچے اپنی ڈیوٹی نہ کریں. اور اسلام کو بچایا نہیں جا سکتا ہے جب تک کہ مرد بھی اپنی ڈیوٹی انجام نہ دیں, عورتیں بھی اپنی ڈیوٹی انجام نہ دیں, بچے بھی اپنی ڈیوٹی انجام نہ دیں. ہماری ایک ٹریجڈی یہ ہوئی انڈیا پاکستان میں کہ ہم نے دین کا سارا کام عالم کے حوالے کر دیا. مسجد میں ایک ریسیڈنس عالم لا کے رکھا سمجھا آپ، ریلیجن کے حوالے سے ہمارا کوئی ڈیوٹی نہیں، زیادہ سے زیادہ ڈیوٹی عالم کو ڈانٹتے ڈبٹتے رہنا. لیکن نہیں، یہ اسلام اسی وقت اس ویس میں بچے گا. ویسے اسلام تو محفوظ رہے گا آپ کے گھر میں اور آپ کی جنریشن میں، جب آپ بھی اسلام کو ٹائم دیں، آپ کے گھر کی عورتیں بھی اسلام کا کام کریں اور آپ کے بچے بھی اسلام کے راستے پہ چلیں. اور ہمارے یہاں موسٹ نیگلیکٹڈ سیکشن آف دا کمیونٹی ہماری عورتیں. عورت کا رول اتنا اہم ہے کہ رسول اللہ کی وہ حدیث جو میں نے 3 دن پہلے پڑھی، آج کافی حدیثوں کو میں اس وقت وائنڈ اپ کرنے کے اسٹیج میں ہوں، تو ان لوگوں سے معذرت کے جو اس سے پہلے کی مجلس میں نہیں آئے، آج شب عاشور کی وجہ سے آئے، اور حیران ہوں گے کہ 70 منٹ کی اسپیچ ہو گئی اور ابھی مصائب نہیں آئے، تو مولانا کتنے مصائب پڑھیں گے. برادر جعفر لاڈک کے مسائب پر اکتفا کرتے ہوئے آرڈری 5 سے 10 منٹ، وہاں مسائب تھے اور اس کے بعد اس سے ریلیٹڈ میں میسج دے رہا ہوں. موسٹ نیگلیکٹڈ پارٹ آف اور کمیونٹی ہماری لیڈیز ہیں. ان کو اپنے بیوٹی پارلر سے فرصت نہیں، ان کو ساس بہو کے جھگڑوں سے فرصت نہیں، ان کو فیملیوں کو اسپوائل کرنے سے فرصت نہیں. اور پیغمبر کہہ رہے جہاد المرء حسن التباؤل، اسلام میں جو فیملی ہے یہ بہت امپورٹنٹ ہے، اور یہ فیملی مرد نہیں بچا سکتا، یہ عورتیں بچائیں گی. حضرت امام خمینی جیسا اسلام کو سمجھنے والا اس سینچری میں کون گزرا؟ جب شاہ ایران نے ایک قانون بنا دیا تھا جو امام خمینی کی بک توضیح المسائل کے لاسٹ پیج کا دوسرا مسئلہ، وہ قانون بنا دیا تھا کہ جیسے مرد کو حق ہے طلاق دینے کا، عورت کو بھی برابر سے ایکول رائٹ ہے طلاق دینے کا. تو خیر انہوں نے جو فتویٰ دیا سو دیا، لیکن اس میں ایک جملہ یہ تھا کہ جتنے اس قسم کے قانون شاہ بنا رہا جس سے بظاہر یہ لگ رہا ہے کہ عورتوں کا اسٹیٹس ہائی کیا جا رہا، عورتیں بھی بڑی خوش ہوتی ہیں اگر کوئی یہ لا بنا دے کہ انہیں باپ کی میراث پہ ایکول حصہ ملے گا، انہیں بھی ڈائیورس دینے کا ویسا ہی رائٹ ہے جیسے ان کے شوہر کو، کورٹ کے اندر ان کا ویٹنس بھی ایک مرد کے برابر ہوگا، اور ان کے لیے بھی کوئی حجاب واجب نہیں ہے جیسے مردوں کے لیے واجب نہیں. مردوں کے لیے بھی حجاب ہے، حجاب کا طریقہ الگ، اپنی نگاہوں میں پاکیزگی اور تقویٰ پیدا کرنا. لیکن یہ آج کا ٹاپک نہیں، تو میں بتا رہا ہوں عورتیں بھی بڑی خوش ہوتی، سمجھتی ہے یہ ہے ویمن لبریشن اور ویمن رائٹ کا چیمپئن. ان کو نہیں پتا ان کو ایکسپلائٹ کیا جا رہا، ان کو بے وقوف بنایا جا رہا. 3-4 چیزیں ان کو دے کر اس انداز سے ان کو کمرشل پرپز کے لیے یوز کیا جا رہا، ان کو نہیں پتا یہ بہت بڑی ایک تقریر. امام خمینی نے فرمایا کہ اس قسم کے سارے لاز ہماری فیملی لائف کو توڑنے کے لیے بنائے جا رہے ہیں. یہ ان کی ورڈنگ پڑھ رہا ہوں، میں نے زبانی میمورائز کیا اس کو. اور فیملی لائف اسلام کا فاؤنڈیشن اسٹون، اسلام بغیر فیملی کے نہیں چل سکتا. اسی لیے ایک عجیب حدیث آئی، رسول اللہ نے کہا 2 قدم یعنی اسٹیپس، 2 ٹائپس کے اسٹیپ ایسے ہیں جو اللہ کو سب سے زیادہ پسند ہے. ایک وہ جو نماز کے وقت مسجد اور مصلی کی جانب جاتا، اور دوسرا وہ جو رشتہ دار کے گھر کی جانب جاتا. نماز کو اور صلہ رحم کو یہاں بالکل ایکول بتا دیا. البتہ آج کا ٹاپک صلہ رحم نہیں، آج کا ٹاپک ہے فیملی لائف، جس کو بچانے میں عورت کا پارٹ سب سے زیادہ اہم. شیطان نے ہمارے یہاں ساس اور بہو کا ایسا چکر چلا کے رکھ دیا جس کے نتیجے میں ساری فیملی ہمارے یہاں ڈسٹرب ہو رہی ہیں. 90% گھروں کے اندر یہ سوشل پرابلم اتنا بڑا جو ہمارے ریلیجن کو کھا کے ختم کر رہا. گھر کے اس میں ڈیوٹی برابر سے مرد کی ہے. مجھے ایک حدیث ہے نا امام کی، کہ کسی نے پریشان ہو کر چھٹے امام سے کہا تھا، مولا میں بہت پریشان ہوں، قیامت کے دن میں پولیس سراج سے کیسے جاؤں گا؟ مولا میں نے بہت پریکٹس کی بیلنس برقرار رکھنے کی، نہیں ہو پا رہا ہے. کیونکہ پولیس سراج کی ڈیٹیل یہ ہے کہ وہ بال سے زیادہ باریک، تھنر دین ہیئر، اور آگ سے زیادہ گرم ہے، اور تلوار کی دھار سے زیادہ، جو تلوار کی ایج ہے اس سے زیادہ تیز اور شارپ ہے. راوی نے باقی 2 باتیں چھوڑی، کہا پہلے سے سٹارٹ کرو تھنر دین ہیومن ہیئر. بہت کوشش کی مولا میں نے کہ میں ایسا چلنا سیکھ جاؤں. اب ہر آدمی تو چائنیز جمناسٹک نہیں جانتا ہے، مولا مجھ سے نہیں جلا جا رہا. امام نے کہا اتنا پریشان ہے اس قیامت کے پولیس سرات کے لیے، اور دنیا کا جو پل صراط ہے اس کے بارے میں بھی کبھی سوچا؟ کہا مولا اس دنیا میں کون سا پل صراط ہے، یہاں تو کوئی نظر نہیں آ رہا. کہا کہ اسلام پر اس طرح عمل کرنا کہ ہر ایک کا ایکول رائٹ اس کو دیتے چلو، وہ اس پل صراط سے زیادہ یہ مشکل ہے. اب پوچھئے ایک مرد سے جس کے گھر میں بیوی بھی اور ماں بھی، ذرا سا ماں کا حق ادا کرنے جاتا ہے بیوی پہ ظلم ہو جاتا، اور ذرا بیوی کا حق ادا کرنے جاتا ہے ماں ناراض ہو جاتی. اور ہمارے ایسٹرن کلچر میں ماؤں کو کچھ ایسے جملے یاد کرا دیے ان کی ماؤں نے، پتا نہیں کہ یہ دھاندلی کب سے چلی آ رہی ہے، کتنی جنریشن سے دودھ نہیں بخشوں گی، قیامت کے دن مثلا جنت میں نہ جانے دوں گی، اور پتا نہیں کتنے جملے. یہ اسلام میں اس کی کوئی اتنی امپورٹنس نہیں. اگر آپ اپنے واجبات کو عمل کر رہے ہیں اس میں ماں ناراض ہو رہی، دودھ بخشے کہ نہ بخشے، اس نے شرعی ایک حق ادا کیا، اس میں وہ احسان بھی نہیں جتا سکتی. ماں کا رائٹ ہماری مجلسوں میں پہلے آ چکا، ڈر لگ رہا ہے کہ جو نوجوان خالی آ جائیں وہ الٹا امپریشن لے کے نہ جائیں، لیکن بیوی کا بھی ایک حق، اور بیوی کا حق ایک حوالے سے اور زیادہ ہے. وہ کیا ہے؟ وہ یہ ہے کہ آپ کی ماں آپ کی ماں، اور آپ کی بیوی آپ کے بچوں کی ماں، جن بچوں کو وہ پال کر مسلمان بنائے گی. کام کرنے والا اگر سیٹسفائی نہ ہو جاب کنڈیشن سے تو کام صحیح نہیں کر سکتا ہے. یہ ایک بہت بڑا مسئلہ دنیا کا ہے. بڑی بڑی جو ملٹائی نیشنل کمپنیاں اپنے امپلائرز کو اچھا ماحول دیتی ہے تاکہ یہ پھر جو اس کا کام ہے اس کو پورے طریقے سے انجام دے. آپ کو میں کیا یہ چیزیں سکھاؤں؟ لیکن کینیڈا، نارتھ امریکہ اور آسٹریلیا میں نے ٹھاٹ دیکھے ملٹائی نیشنل کمپنیوں میں کام کرنے والے. کام بھی پھر وہ دبا کے لیتے ہیں، لیکن پہلے جاب کنڈیشن بالکل صحیح ہوتی. عورت ایک جاب کر رہی ہے، اس کی جاب کنڈیشن صحیح ہے تو وہ اپنی اولاد کو صحیح پالے گی. اب یہ بیلنس کیسے کیا جائے، یہ محرم کی مجلس کا ٹاپک نہیں. یہ صرف اتنا میں نے اس لیے کہہ دیا کہ اسلام کہتا ہے کہ رسول اللہ کی تبلیغ ہو کہ کربلا کا جہاد، مردوں کے ساتھ عورت کا بھی برابر سے رول، بلکہ عورت کا رول مرد سے زیادہ اہم ہے. اور کربلا میں بھی ہمارے سامنے اس کی ایگزامپل آ گئی. جب حسین نے کہا کہ نہیں، جو جہاد مجھے کرنا ہے اس میں خالی، اس کو کہتے ہیں نقلے بالمانا کہیے، یا یہ کہ زبان حال سے حسین نے میسج دیا کہ جس اسلام کو بچانا ہے اس میں خالی عباس کے بازو نہیں چاہیے، خالی اکبر کا کلیجہ نہیں چاہیے، خالی اصغر کا تین بال کا تیر والا چھدا ہوا گلا نہیں چاہیے، اس کے لیے سکینہ کے رخسار پہ تماچے بھی چاہیے، کلثوم کے بازوؤں میں رسیا بھی چاہیے، زینب کی چھنی بھی چادر بھی چاہیے، برابر سے دونوں کا رول، اور ساتھ میں بچے بھی. اب باقی باتیں انشاءاللہ پرسوں یعنی لاسٹ مجلس میں ہوں گی، جس کے اندر پورے 9 دن کے ٹاپک کو وائنڈ اپ کیا جائے. چنانچہ ایک روایت، مرحوم مولانا غلام عسکری صاحب بہت پڑھتے تھے، اور وہ روایت یہ، صرف یہاں پہ ایک جملہ میں ذرا سا غم سے پہلے پڑھ دوں، اور یہ بیوی کے کردار کی، بیوی کے رول کی امپورٹنس ہے، کہ حسین نے ایک ایسا جملہ کہا جو آج شاید ویسٹ میں آ کے تو آپ کہہ سکتے ہوں گے، لیکن پہلے ہمارے ایسٹرن کلچر میں اس کی اجازت نہیں. کوئی ماں برداشت نہیں کرتی تھی کہ اس کے سامنے اس کا بیٹا ایسا جملہ کہے. حسین نے کہا، نعوذ باللہ، میں امام میں معصومین میں کمپیئر نہیں کر رہا ہوں، لیکن معصومین میں میرے آقا حسین کا تقوی اور عبادت بہت ہی فیمس، اور حسین کہتے ہیں اس گھر میں میرا دل نہیں لگتا جہاں رباب یا سکینہ نہ ہو. سکینہ تو پھر بھی سمجھ میں آ رہا ہے، بیٹی ہے، رباب کا نام پبلک کے سامنے لے رہے، تو اس طرح سے پبلک کے سامنے اپنی بیوی کو پریز کرے 1400 سال پہلے کے کلچر میں، اور حسین جیسا امام معصوم. لیکن وہی مسئلے کی اہمیت کو بتانا کہ گھر نہیں جل سکتے، اولاد صحیح نہیں بن سکتی جب تک کہ آپ کا لائف پارٹنر سیٹسفائیڈ نہ ہو. حسین نے رباب کو اتنی عزت دی کہ مجمع عام میں کہہ دیا، رباب کے بغیر میرا دل نہیں لگتا، اور رباب نے حسین کے ساتھ اتنی وفا کی کہ زندگی میں پھر جب مدینے واپس آئیں تو کبھی چھت کے نیچے نہ بیٹھی، کبھی فرشے زمین پہ نہ بیٹھی. اور رباب کا یہ رول اصغر کے رول کے ساتھ ملا ہوا. بس مجلس ختم ہوئی. اب غم کے چند جملے. مرحوم مولانا غلام عسکری صاحب ایک روایت پڑھتے تھے، 28 رجب کا قافلہ مدینے سے چلنے والا. ایک بار حسین نے ایک ٹائم لیمٹ سیٹ کی تھی کہ مغرب سے پہلے پہلے وی شوڈ لیفٹ مدینہ. سواریاں آ گئی ہیں، حسین کا میسج گیا ہے کہ بیویوں سواریوں پہ آ کے بیٹھ جاؤ، اور دیر ہو رہی، بیویاں گھر سے باہر نہیں آ رہی. ایک بار حسین نے کنیز کو بھیجا، دوسری بار کنیز کو بھیجا، تیسری بار حسین خود گئے. زینب خالی حسین کی بہن نہیں ہے، شریکت الحسین بھی ہیں، برابر سے حسین کے مشن میں شریک ہے. اس نے زینب سے کہا، زینب تمہیں پتا ہے ہمیں مدینے سے نکلنا ہے، سورج ڈوبنے کے قریب ہے، دیر کیوں ہو رہی ہے؟ کہا کہ بھیا اس وقت یہ مدینہ تھا وہ کربلا تھا، دونوں جگہ ایک ہی جملہ تھا. بھیا اس وقت اصغر کی وجہ سے ایک پرابلم ہو گیا ہے، اور وہ پرابلم یہ ہوا ہے جب سارا گھر تیار ہو گیا جانے کے لیے، ایک بار صغرا رباب کے قریب آئی. دیکھیے ابھی اصغر کو پیدا ہوئے دو ویک بھی نہیں ہوئے، نیو بورن ہے، دو ویک سے بھی کم. صغرا بیمار تھی، بیمار بچہ اور بچی، نیو بورن سے ذرا دور رہتا ہے کہ میں بیمار ہوں ٹھیک ہو جاؤں پھر اس کو لوں گا. صغرا بیمار تھی، اب تک اصغر کو گود میں بھی نہیں لیا ہے، لیکن اب جو دیکھا کہ میں یہیں رہوں گی، اصغر چلا جائے گا، رباب کے قریب آتی ہے کہتی، اماں میں نے اب تک اپنے اصغر کو دیکھا بھی نہیں ہے، میں نے اب تک اپنے اصغر بھیا کو گود میں بھی نہیں لیا، ایک بار اصغر کو میری گود میں تو دے دیجئے. رباب نے ایک بار اصغر کو صغرا کی گود میں دیا، صغرا نے ننے بھائی کو کلیجے سے لگایا، کہا اصغر بھیا سب مجھے چھوڑ کے جا رہے، کیا تم بھی مجھے اکیلا چھوڑ کے جاؤ گے؟ بھائی یہ جملہ جو کہا اصغر اس طرح سے بہن سے لپٹ گیا کہ تھوڑی دیر بعد رباب نے کہا، اچھا اصغر بیٹا میری گود میں آ جا. اصغر نے منہ پھیر لیا، ماں کی گود میں نہیں آ رہا ہے. بڑی بہن فاطمہ کبرا قریب آئی، اصغر بھیا ہمیں دیر ہو رہی ہے میری گود میں آ جا. اصغر نے منہ پھیر لیا، ام کلثوم قریب آئیں، پھوپھی قریب آئی، ارے آخر میں ثانیہ زہرا قریب آئیں، اصغر بیٹا ہمیں دیر ہو رہی ہے میری گود میں آ جا. مگر اصغر ایسا صغرا سے لپٹا ہے، ننی بہن کا دل کی دھڑکنیں سن رہا ہے، آنے کو تیار نہیں ہے. حسین آئے، کہا زینب کیا بات ہے دیر ہو رہی ہے؟ زینب نے کہا بھیا اصغر صغرا کی گود کو نہیں چھوڑ رہا ہے. ایک بار حسین اصغر کے قریب آئے، اصغر سے نہیں کہا کہ آ جا، اصغر کے کان کے قریب منہ لے گئے، ایک جملہ کہا، وہ جملہ سننا تھا، اصغر تڑپ کے صغرا کی گود سے حسین کی گود میں آ گیا. حسین نے کیا کہا؟ حسین نے کہا اصغر بیٹا میں تجھے تیری بہن سے الگ نہ کرتا، لیکن جو جہاد کربلا میں کرنے جا رہا ہوں تیرے بغیر میرا جہاد کمپلیٹ نہیں ہو سکتا ہے، تو میری فوج کا سب سے بڑا مجاہد ہے، مجھے کربلا میں تیری ضرورت ہے. وہ یہ جو سنا اصغر نے، بابا کا جہاد میری ضرورت ہے. ایک بار بہن کی گود سے بھائی باپ کی گود میں آ گیا. یہ مدینہ ہے، اب آئیے کربلا چلیے. آج کی رات کربلا میں شب عاشور ہے، ایک عجیب شان ہے آج کی رات، ہر طرف خیمے لگے ہیں، کل رات آئے گی یہ خیمے جل چکے ہوں گے، ہر بیوی اپنے وارث کے ساتھ بیٹھی ہے، کل کی رات آئے گی وارث میدان کربلا کے لاشوں میں بدل چکے ہوں گے، آج بچی کے سر پہ باپ ہاتھ پھیر رہا ہے، کل یہ بچی شمر کے تماچے کھا رہی ہوگی. حسین نے سورج ڈوبتے ہی پہلے اپنے اصحاب کا امتحان لیا، چراغ گل کر کے امتحان لیا، جو کہ یہ مسائب میں کل پڑھوں گا، آج اصغر کے مسائب پڑھنا. اور آدھی رات کے بعد مردوں کا امتحان ہو گیا، کوئی جہاد بغیر عورت کی پارٹیسپیشن کے مکمل نہیں ہے، اب حسین عورتوں کی طرف چلے، مردوں کو باقاعدہ خیمے میں بلایا، اندھیرا کر کے امتحان لیا، عورتوں کو بلایا نہیں، عورتوں کے خیمے میں حسین دیکھ رہا ہے کیا ہو رہا. एक अजीब मंजर नजर आया। हर बीबी बहुत खुश है, हर बीबी बहुत सेटिस्फाई है, कल के जिहाद के लिए अपनी कुर्बानी तैयार कर रही है। फरवा कह रही है, कासिम बेटा कल मेरा सर नीचे तो नहीं करेगा। ज़ैनब कह रही है, ओनो मोहम्मद तुम जाफर तैयार के पोते और हैदर कर्रार के नवासे हो, वैसा ही जिहाद करना। लैला शमा हाथ में लेके अकबर का चेहरा देख रही है, अकबर बेटा इस जालिम से मेरा रिश्ता है, कल ऐसा जिहाद करना। हर खेमे में खुशी है, कोई बीवी अफसोस नहीं कर रही है, कोई ये नहीं कह रही है मेरे अरमान रह गए, कल के जिहाद के लिए हर बीवी तैयार। मगर एक खेमे से रोने की आवाज आ रही है और कोई बीवी रो रही है। हुसैन ने आगे बढ़ के देखा, ये रबाब का खेमा, देखा कि रबाब असगर के गहवारे पे सर रखे हुए रो रही है। हुसैन खेमे में आए, रबाब क्या बात है, क्यों रो रही हो, असगर खैरियत से तो है। रबाब ने कहा, नहीं मौला मैं तो अपनी बदकिस्मती पे रो रही हूँ, अल्लाह ने मुझे इस घर में दो औलादे अता की है, जो चल सकती है वो बड़ी औलाद सकीना लड़की है, और लड़कियां मख्तल और मैदान में नहीं जाती हैं, और जो दूसरा लड़का मैदान में जा सकता है वो इतना छोटा असगर है कि घुटनों के बल चला के भी नहीं ले जा सकती। मौला हर बीबी कल के जिहाद की तैयारी कर रही है, ये कयामत के दिन शहजादी फातिमा के सामने कितना सुरखरू जाएंगी। हाय रबाब, कोई तोहफा लेके शहजादी के पास नहीं जाएगी। मुझे नहीं मालूम हुसैन ने क्या जवाब दिया, लेकिन मैं होता तो आप सबकी तरफ से हाथ जोड़ के कहता, अरे शहजादी रबाब आपकी औलाद तो ऐसा जिहाद करेगी कि सकीना जिंदाने शाम में ऐसा इनकलाब लाएगी कि नामे यजीद दाखिले दुश्नाम हो जाएगा। आप कह रही हैं लड़कियां जिहाद नहीं करती, आपकी बेटी सकीना का जिहाद, और आप कह रही हैं कि लड़का चल नहीं सकता। अरे असगर तो कल ऐसा जिहाद करने वाला है कि दुनिया अब्बास का जिहाद भूल जाएगी, अकबर का जिहाद भूल जाएगी। क्या अब्बास और अकबर के जिहाद में लश्कर यजीद रोया था? ये असगर था जिसने इन यजीदियों को रुला के अपने बाबा की सच्चाई साबित की। और अगला दिन आ गया, बाजादारों सुबह से शाम तक मेरा आका लाशें उठाता रहा, यहाँ तक के वो वक्त आया कि हुसैन अकेले रह गए। मीर अनीस ने कहा, आज शब्बीर पे क्या आलम तन्हाई है, ना कासिम है, ना अब्बास है, ना अली अकबर है। मेरा आका टीले पे खड़ा हुआ, चारों तरफ देखा, हल मिन नासिरिन यंसुरुना, हल मिन मुगीसिन युगीसुना, हल मिन मुईनिन युईनुना, है कोई मेरा मददगार। कहीं से जवाब तो ना आया, खेमे से बीबियों के रोने की आवाज आई। हुसैन टीले से उतर के खेमे में गए, ज़ैनब अभी मैं जिंदा हूँ, रो क्यों रही हो? कहा कि भैया इधर तूने कहा हल मिन नासिरिन यंसुरुना, असगर ने अपने आप को झूले से गिरा दिया, शायद याद दिला रहे हो बाबा 28 रजब को मदीने से ये कह के लाया था असगर तुझे मेरी मदद करना है, अभी मैं मौजूद हूँ, जब तक असगर जिंदा है हल मिन नासिरिन ना कहना, ये तेरा नासिर है। हुसैन ने असगर को उठाया, पानी कोई मसला ना था, वो तो लश्कर यजीद की हकीकत जाहिर करना थी। एक बार असगर को लेके चले, पूरे वाकया करबला में उमर साद इतना परेशान कभी ना हुआ जितना असगर के मौके पे हुआ। बल्कि दो जुमले एक नहीं, उमर साद भी इतना परेशान कभी ना हुआ जैसे असगर के वक्त हुआ, और आका हुसैन भी इतने परेशान कभी ना हुए जैसे असगर के वक्त हुए। अभी बरादर जाफर लाडिक ने इंग्लिश मसाइब में आका हुसैन की वसीयत का जुमला पढ़ा था, ऐ शियो जब कभी पानी पीना तो मेरी प्यास को याद करना, मगर ये भी कहा था काश तुम करबला में होते और देखते कि मैं शशमाहे को पानी पिलाने ले गया, हाय मेरा असगर उसे पानी ना मिला। करबला में हुसैन ने खास आपको याद किया असगर के मौके पर। आए आजादारों, आए बच्चों, आए औरतों, हुसैन आपको याद कर रहे, आके देखो हुसैन की गोद में असगर है, तीन भाल का तीर खा रहा। बाकी मसाइब आप सुनते भी हैं
और इंग्लिश लेक्चर में आपने सुन भी लिए, हुसैन का आना, असगर को जमीन पे लिटाना, फिर असगर को उठाना, ये कहना अरे असगर तुम हुज्जत खुदा के पोते हो, अपनी हुज्जत खुद इनके सामने पेश करो। शशमाहे ने अपनी सूखी जबान निकाली, सूखे होठों पे जबान फेरना शुरू की, अरे अब्बास की तलवार क्या जिहाद करे जो असगर के सूखे होठ और सूखी जबान जिहाद कर रही है। लश्कर यजीद मुंह फेर के रोने लगी। उमर साथ घबराया घबराया हरमुला के पास आया, कहा कि है हरमुला इकता कलाम अल हुसैन, अरे हुसैन का कलाम काट दे वरना कयामत आ जाएगी। हरमुला ने अपने तीरों को देखा, एक भाल का तीर है जो आदमी की गर्दन तोड़ने के लिए इस्तेमाल होता, और तीन भाल का तीर है जो घोड़े की गर्दन या दरख्त में सुराख करने के लिए इस्तेमाल होता है। वो तीर उठाया जिसका वजन असगर के वजन से ज्यादा है, कमान में तीर बांधा, कमान खींची, तीर चलाना चाहता है, हाथ कांपे तीरों कमान गिर पड़े। दोबारा कोशिश की, तीर चलाया न गया। आखिर उसका दोस्त सनान आया, कहा कि है हुरमुला अगर कोई मुझसे कहे अरब का सबसे बड़ा तीरंदाज कौन है मैं तेरा नाम लूंगा। एक बच्चे से डर गया, कहा बच्चे की बात नहीं है, इधर तीर चलाना चाहता हूँ। खेमे का पर्दा इस तरह हिलता है जैसे बच्चे की माँ दरे खेमा पर खड़ी है। हाय माँ के सामने शशमाहे को तीन भाल का निशाना कैसे बनाऊ। सनान ने कहा हुरमुला मैं तेरी आंखों पे हाथ रखता हूँ और एक बार ये तीर चला। अब ये तीर चल रहा है, अजादारों निशाना जितना बड़ा होता है उतना निशाना लेना आसान है, टारगेट जितना छोटा होता है उतना निशाना लेना मुश्किल है। अगर हुसैन के हाथ जरा भी कांप रहे होते तो नन्ना सा गला कभी ऊपर होता कभी नीचे, तीर खता कर जाता। अल्लाह अल्लाह मेरे आका का इत्मीनान देखिए, इस तरह से असगर को थामा है। असगर जरा भी ना हिला, वो तीर आके असगर के लगे गले में लगा, इधर से उधर तक असगर का गला छिद गया। हुसैन ने तीर निकालना चाह, हुसैन ने तीर निकालना चाह, नन्ना बच्चा तड़प गया। हुसैन ने कहा असगर बेटा मुझे पता है तुम्हें बड़ी तकलीफ हो रही है, मगर शेरे खुदा के पोते हो, हुसैन के बेटे हो, अब्बास जरी के भतीजे हो, मैं तीर निकालता हूँ जरा सब्र करो। अब बच्चा खामोश हुआ, मगर तीर क्या निकला, असगर की जान भी निकल गई। रिवायत अभी आपने सुनी है, खून का फव्वारा बुलंद हुआ, हुसैन ने अपने चुल्लू में खून लिया, आसमान की तरफ उछालना चाहते हैं, आसमान कांपा, आका ये मासूम खून ना आने पाए, कभी बारिश नाजिल ना होगी। जमीन पे फेंकना चाह, जमीन ने घबरा के फरियाद की आका अगर ये बेगुनाह खून आ गया कभी कोई फसल पैदा ना होगी। इंकार आसमां को है राजी जमीन नहीं, असगर तेरे खून का ठिकाना कहीं नहीं, लेकिन है ठिकाना। मौला ने वो खून लिया, चेहरे पे मला, नाना रसूल खुदा के सामने जाऊंगा, अपने असगर के खून के साथ जाऊंगा। अब दूसरे जुमले की वजाहत सुने, उमर साथ जितना परेशान इस वक्त हुआ कभी ना था, और हुसैन भी जितना परेशान इस वक्त हुए कभी ना थे। हाथ में लाशा है, कभी दिल कहता है खेमे में ले जाओ रबाब को दिखाओ, और कभी दिल कहता है नहीं, 6 महीने के बच्चे का लाशा माँ नहीं देख सकेगी। अजादारों कल आप तकरीबन दोपहर के 12 बजे इसी अदाखाने में 7 मरतबा आगे जाएंगे, इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन रिज़न बिक़ज़ाइक व तस्लीमन लिअम्रिक। आपके हाथ खाली होंगे, आपके चेहरे पे किसी का खून ना होगा। करबला में मेरे आका के हाथों में शशमाहे का लाशा है, चेहरे पे असगर का खून है, 7 मरतबा आगे बढ़े रिज़न बिक़ज़ाइक, खेमे की तरफ जाना चाहते। माँ का ख्याल आया, पीछे हट गए, माँ कैसे ये मंजर देखेगी। और जब रबाब ने देखा तो एक जुमला कहा, या बुनैया मिसलों का युनहर, अरे बेटा अरब में तो 6 महीने का जानवर भी जबाना होता, हाय मेरा असगर। अब आखिरी जुमला सुनिए, ये रिवायत हमारे यहाँ बहुत बड़ी जाती है। 11 मुहर्रम की तारीख आ गई, एक बार सर काटे जाने लगे, असगर का सर नजर नहीं आया, उमर साद ने कहा असगर का सर कहाँ है, लोगों ने कहा असगर का लाशा ही नजर नहीं आ रहा है, असगर का लाशा नजर ना आया। किसी ने कहा खेमे से निकल के हुसैन टीले के पीछे गए थे और फिर जो आए तो खाली हाथ आए, ऐसा लगा कहीं हुसैन ने असगर को दफन कर दिया है। अब कहाँ दफन किया जगह पता नहीं। शिमरे मलून कहता मैं असगर को ढूंढ के लाता हूँ, हाथ में एक नैजा लेके चला, जमीन करबला में जगह जगह ये नैजा गाड़ के निकाल रहा है। बस हजादारों एक बार जो नैजा जमीन में गाड़ के निकाला, शशमाहे का लाशा नैजे के साथ निकल आया। शिमर ने एक हाथ में असगर को थामा, दूसरे हाथ से छुरी निकाली, खंजर असगर के गले पे खंजर चला। सकीना पुकारी अम्बारा बाप, सब एक बार मारे गए, हाय मेरा नन्ना असगर दो मरतबा जबा हो रहा है। वाह अज़गरा वाह।